वही यार लजीना उतुल इल्म। अब देखें ऑपोजिट लोगों की भी बात आ गई, एक लोग भाग दौड़ कर रहे हैं ना इन्हीं आयात को नीचा दिखाने के लिए, और दूसरी तरफ और देख रहे हैं वो लोग, देख रहे हैं मतलब क्या, ये नहीं कि अपनी आंखों से देख रहे हैं सामने, बल्कि अपने दिल की आंख से देख रहे हैं। दिल के यकीन माना है ये, यानी देखने का माना यहाँ पे क्या है, दिल के यकीन से देख रहे हैं, इल्मुल यकीन से देख रहे हैं, और ये थे कल्बी है। कौन देख रहे हैं, अल्लदीना उतुल इल्म, वो लोग जो इल्म दिए गए। कौन लोग हैं जो इल्म दिए गए, बास मुफस्सरीन ने लिखा है कि ये सहाबा कराम है, बाज ने लिखा है ये अहले किताब के जो ईमान लाने वाले थे वो, और बाज ने कहा है कि नहीं ये सारे ईमान वाले जो इल्म वाले हैं वो मुराद हैं। और ज्यादा यही बात है कि जितने भी ईमान वाले हैं, वाकई जिनका ईमान है इल्म वाले हैं, वो इसमें आ जाते हैं। वो तो इल्म जो दिए गए इल्म, ये भी बड़ी नोट करने की बात है कि इल्म जो है ना ये अल्लाह की तरफ से एक इनायत होती है। इंसान खुद नहीं कह सकता मैंने इतना इल्म हासिल कर लिया, मैंने इतना ये कर, नहीं ये दिया जाता है, दिया जाता है वो तो इल्म। और खास तौर पे यहाँ पे इल्म किस चीज को कहा गया, लेकिन कौन सा इल्म है आगे देखते हैं। अल्लदी उन्ज़िला इलैका मिन रब्बिका हुवल हक, ये इल्म कि वो चीज जो उतारी गई आप सल्लल्लाहु अलैहि वसल्लम की तरफ, क्या चीज उतारी गई थी आप सल्लल्लाहु अलैहि वसल्लम की तरफ, मेरे रब्बी का उस आपके रब की तरफ से, आप सल्लल्लाहु अलैहि वसल्लम के रब की तरफ से आप सल्लल्लाहु अलैहि वसल्लम पर क्या उतारा गया था, कुरान करीम। तो वो ये बात जानते हैं, यकीन रखते हैं कि जो कुरान आप सल्लल्लाहु अलैहि वसल्लम पे उतारा गया है वल हक, वो हक है। वो हक है का मतलब क्या है, सच है, हकीकत है, वो रियलिटी है, वही सही चीज है, वो साबित है। हक का मतलब ये सारे माने होते हैं हक के, वो प्रूवन है, जमा हुई चीज है, हकीकत है, हक पे मबनी है। वो ऐसे ही नहीं है कोई बातिल चीज नहीं है, वो ऐसे ही बेहकीकत चीज नहीं है, वो ऐसे ही कोई झूठी बात नहीं है, वो हक है। ये कौन देख सकते हैं, ये कौन है जो ये देख सकते हैं कि कुरान हक है। उतुल इल्म जो इल्म दिए गए, इसी वजह से देखिए नज्जाशी ने जब कुरान की आयात सुनी थी उसको फौरन समझ आ गया था ये हक है, फौरन वो ईमान ले आया था। हजरत उमर ने जब कुरान सुना था फौरन जान गए थे कि ये हक है। व यहदी इला सिरातिल अजीजिल हमीद, और दूसरी बात क्या, उतुल इल्म ये बात जानते हैं कि यही है जो ये नाजिल किया गया आप सल्लल्लाहु अलैहि वसल्लम की तरफ, यही चीज है जो यहदी रहनुमाई करती है, इला सिरात रास्ते की, कौन से रास्ते की, किसके रास्ते की तरफ रहनुमाई करती है, अल अजीज अल हमीद, अजीज और हमीद के रास्ते की तरफ, बहुत कुदरत वाला, बड़ी कुव्वत वाला, जो इज्जत वाला है और जो तारीफ वाला है, उसके रास्ते की तरफ ये रहनुमाई करती है, क्या चीज, अल्लज़ी उन्ज़िला इलैका मिन रब्बिक यानी कुरान। बात समझ आई, थोड़ी सी इसमें बातें, अल्लज़ी उन्ज़िला इलैका मिन रब्बिका को ब्रैकेट में करके नीचे लिख लें कुरान। आप देखें और ये अल्लज़ीना उतुल इल्म और देख रहे हैं, यानी यकीन है उन लोगों को जो इल्म दिए गए कि कुरान जो है ना हुवल हक, वो हक है। और कुरान क्या करता है, वयहदी, और ये रहनुमाई करता है, इला सिरात अजीज हमीद, सिरात की तरफ जो अजीज और हमीद कर सिरात है। अब ये सिंपल बात तो समझ आ गई है ना। अच्छा अब देखते हैं इसके अंदर पहली हमें बात क्या समझ आई कि इल्म जो है यहाँ पे कुरान के इल्म की यानी दीन के इल्म की बात हो रही है, जो दीन का इल्म दिए गए उनके नजदीक, तो जब वो ये कुरान देखते हैं उनको पता चल जाता है ये हक है, वो जानते हैं ये हक है, उनको यकीन है कि ये हक है, उनको कोई डाउट नहीं होता। यहाँ पे इल्म वालों की फजीलत भी आपको पता चली ना, कि इल्म वाले ही समझ सकते हैं ये बात, ये हक है। जब देखें जब आप इल्म लेते हैं ना, जब आप कुरान का इल्म लेते हैं तो उसके बाद ही आपको ये समझ आती है कि वाकई ये तो सच्ची किताब है। जब आपने इल्म ही नहीं लिया तो आपको कहाँ पता चलेगा कि ये सच है, जब आप इसका इल्म लेंगे ही नहीं तो बाहर बैठे हुए कहना नहीं जी कुरान सच्ची किताब है, यह हालांकि सिर्फ बातें होती हैं वो, अब मैं कह दूँ ये किताब, ये जो मेरे शेल्फ में पड़ी हुई है, ये बिल्कुल सच्ची है, अब मुझे जब पता ही नहीं उसमें है क्या, तो मैं कैसे ये दावा कर सकती हूँ कि ये हक है या नहीं है। जब वो इसको पढ़ते हैं, इसका इल्म लेते हैं ना, उनको तब पता चलता है, खुद ये किताब उनके सामने यानी साबित कर देती है कि ये हक किताब है। और ये किताब ही है जो हिदायत देती है सिरात की तरफ। अजीज और हमीद कौन है? अल अजीज और अल हमीद, अल्लाह ताला की जात। यहाँ पे अल्लाह ताला की ये सिफात लाई गई कि उसका रास्ता है, बहुत कुव्वत वाले का रास्ता है, ऐसे नहीं है, बहुत तारीफ वाले का रास्ता है। और हमीद कौन होता है? जिसकी कोई तारीफ करे ना करे, वो उसको फर्क नहीं पड़ता, वो खुद अपने आप में अपनी जात में काबिले तारीफ है। यानी जो इस किताब का इल्म लेता है, तो ये किताब, ये कुरान रहनुमाई करती, गाइड करती है रास्ते की तरफ, अल्लाह के अजीज और हमीद के रास्ते की तरफ गाइड करती है। इसका मतलब है कि लोग कहते हैं हम तो दीन पे बड़े अच्छे भले चल रहे हैं, हम तो दीन के रास्ते पर चल रहे हैं, हम अल्लाह के रास्ते पर हैं, हम दीन पे, हम क्या नहीं प्रैक्टिस करते जी, आप हमें बताएं। अब जरूरी है कि हम कोई क्लासें लें तो फिर ही हम सही मुसलमान हैं? नहीं, बहुत जरा इतराज होता है ना ये बात का। ये क्लासें क्या हैं, क्या है? ये कोई फैशन नहीं है, ये कोई वो चीज नहीं कि देखा देखी, चलो जी वो कर रहा है तो हम भी कर लें, वो कर रहा है तो हम भी कर लें। किसने कहा? आजकल तो फैशन ही बन गया ये क्लासे लेने का, आजकल तो लोगों को जिसको देखो वो ये क्लासे लेने बैठा है। बात सुनिए, ऐसी तहकीर की जरूरत नहीं है। ये क्लास क्या है, कुछ सोचिए क्या है? ये कुरान करीम को सीखने का एक जरिया है। इसमें हम क्या करते हैं, कोई और बातें तो कर नहीं रहे होते, इसमें कुरान को सीखा जाता है, समझा जाता है, ठीक है? ये वक्त लगाना, इसको हम क्लास कह देते हैं। अब क्या है, ये कुरान क्यों सीखा जाता है, क्यों इसको हम सीख रहे हैं, क्यों हम बैठ के उसके ऊपर इतना दिमाग लगा रहे हैं, क्यों हम इतना इतना टाइम इसके अंदर लगा रहे हैं? इसलिए नहीं हम लगाएंगे ये कोई फैशन है, इसलिए नहीं हम लगाएंगे कि आजकल सब कर रहे हैं तो चलो मैं भी कर लेती हूँ, इसलिए नहीं करेंगे। हमारी क्या नीयत होनी चाहिए कि ये वो चीज है जो सिर्फ रहनुमाई करती है अल्लाह के रास्ते की। कुरान खुद कह रहा है कि ये रहनुमाई करता है, ये किताब रहनुमाई करती है। कोई अगर ये कहता ना कि हम क्या, हमें क्या बुराई है जी, अगर हम नहीं भी ये क्लासे लेते तो फिर हमें क्या बुराई? अगर आप नहीं क्लास लेते तो ये बुराई है इसके अंदर कि इसी में हम ये रास्ता देखने की कोशिश कर रहे हैं जो अल्लाह की तरफ जाता है। अगर आप ये नहीं लेते तो क्या नुकसान क्या होता है? आप जितना मर्जी दावा कर लें कि हम तो दीन पे चलने वाले हैं, हम तो नमाजें पढ़ते हैं, हम ये पढ़ते हैं, अल्लाह का रास्ता, वो रोशनी आपको नहीं मिलती जो ये कुरान देता है, वो रास्ता नहीं दिखता जो कुरान दिखाता है, अल्लाह का रास्ता। और आप ये कहेंगे कि कुरान ही क्या दिखाता है, हमें खुद ही पता है, हम खुद जानते हैं। अगर हम खुद इतना अच्छा जानते होते तो इस कुरान की जरूरत ना होती, फिर क्यों अल्लाह ने नाजिल किया? 23 साल लगे इसके नजूल में, हाँ क्यों नाजिल किया गया अगर इसकी जरूरत के बगैर आपको खुद ही सब रास्ते पता थे? ये कुरान रास्ता दिखाएगा, ये मेरी बात नहीं है ना आपकी बात है, ये कुरान ही कह रहा है कि ये अल्लाह का रास्ता दिखाता है। इसकी तरफ आने का मकसद यही है, ये क्लासें लेने का मकसद यही है कि रास्ता हमें नजर आने लगे। और वाकई लोगों को नजर आने लगता है, वो कहते हैं जिंदगियां बदल गई, अब अल्लाह का रास्ता नजर आने लगा, अब वो छोटे छोटे स्टेप्स के साथ कोशिश भी करने लगते हैं इस रास्ते के पे चलने की। तो ये अगर ये कुरान हमें ये रास्ता ना दिखाए, बिलीव मी हम अंधे हैं, हम अंधे हैं, हमें नहीं खुद से पता चल सकता कि क्या रास्ता है। ये कुरान है वो, ये वो इल्म है जो हमें नूर देता है, ये हमें रोशनी देता है, ये वो इल्म है जिससे हमें रास्ता नजर आने लगता है अल्लाह का। हम उस रास्ते को पहचान लेते हैं, फिर हम उसके ऊपर चलने की कोशिश शुरू कर देते हैं, समझ आई बात? तो ये कुरान हम इसलिए नहीं सिर्फ सीख रहे, हमने वो कारी साहब जब पढ़ेंगे मस्जिद के अंदर तरावी तो फिर हमें समझ आने लगे, हमें इसलिए है कि मेरी फलान दोस्त पढ़ रही है तो चलो मैं भी पढ़ लूँ, फिर वो कहेगी कि मुझे इतना आता है तो तुम्हें नहीं आता, और फिर वो मेरे ऊपर शोखियां मारेगी और वो मजलिस में बैठ के इतनी बातें करती है, और जैसे कि इसको सारा पता है, अब मैं भी जरा पढ़ के दिखाती हूँ ना, तो मैं भी जरा उसके साथ बहस करूंगा, मुझे पता चले मुझे कोई जवाब तो आए ना उसको देना, तो मैं उस दिन लाजवाब हो गई, जरा मैं भी पढ़ के देख लूं। या लोगों के ऊपर धाक बिठाना, जी मैंने इतने कोर्सेस कर लिए, ये नहीं है मकसद। मकसद यही है जो कुरान यहां बयान कर रहा है कि यहदी ला सिरात अलअजीज अल हमीद, ये हमें गाइड कर देगा, ये हमारा गाइड है, ये हमें हाथ पकड़ के पहुंचा देगा उस रास्ते पर। चलना ना चलना वो फिर मेरा और आपकी अपनी मर्जी है, धक्के से तो कोई किसी को नहीं चला सकता, ये हमें मगर दिखा देगा। इसीलिए बाज लोग कहते हैं कुरान पढ़ने वाले देखें अमल तो कोई उनका है नहीं, अमल के लिए तो नहीं आपको कावा, अमल के लिए कि कुरान आपके साथ आपके लिए आसानी कर देगा, मगर फिर भी स्टेप तो आपने ही उठाना है ना। ये कोई वो दवाई नहीं है जो आप घोल के पी लेंगे तो सब कुछ हो जाएगा। अब आपको पिछली सूरह सूरह अजाब गुजरी है, कितनी सारी चीजें आपको उसमें पता चल गई। अब ये कि ये कुरान हमें खौफ खुदा देता है, ये अल्लाह की मोहब्बत देता है, ये अल्लाह की पहचान देता है, जिससे अमल करना आसान हो जाता है। मगर फिर भी ये ऐसा नहीं है कि गन पॉइंट पे आपसे अमल कराने का, फिर भी अमल तो आपको खुद करना है। ये उस रास्ते तक आपको हाथ पकड़ के पहुंचा देगा, चलो अब इस रास्ते पे, चलो अब इस रास्ते पे, रोशनी कर देगा उस रास्ते पे कि आप चलते ही चले जाएं सहूलत के साथ, आसानी के साथ। ये लोगों से आपको बेपरवाह कर देगा कि उनकी बातों की फिर आपको परवाह ही नहीं रहेगी। ये इस तरह फैसिलिटेट करेगा आपको, ये आपको सपोर्ट करेगा इस रास्ते पर, मगर कदम तो आपको ही उठाना है ना। ये चीज पहला कदम तो आप उठाएंगे, दूसरा आप उठाएंगे, तीसरा आप उठाएंगे, ये आपको सहूलत तो दे देगा, लेकिन आपकी मर्जी अब आपने फिर भी करना या नहीं करना। फिर अगर कोई नहीं करता तो कुरान का क्या कसूर, हाँ फिर कुरान को ब्लेम ना करो, फिर इस बंदे का कसूर। कुरान है ऐसे, कुरान वाले देखें कुरान का क्या है इसमें। बंदे को आपने अगर कहना है तो ये हम कह सकते हैं कि हाँ बाज़ दफा हम इल्म लेकर भी उस पर अमल नहीं कर पाते, इल्म लेकर भी बे इल्म बे अमल रह जाते, मगर कुरान वाले क्या करते हैं। कुरान वाले कुरान क्या को क्या कर रहा है, कुरान तो दिखा रहा है रास्ता, कुरान तो बता रहा है ये सही रास्ता है। कोई खुद ही जिद में बैठ जाए और कहे मैंने नहीं चलना तो क्या होगा, धक्के से तो कोई नहीं, अल्लाह का हुक्म भी नहीं धक्के से किसी को चलाने का। अल्लाह ने धक्के से चलवाने होते तो खुद ही हमें वैसे ही हमारे ऊपर अमानत का बोझ ही ना होता, हम भी सूरज चांद की तरह होते, अमल कर रहे होते। लेकिन वही बात है कि इसमें अमानत है ही ये कि हमारे अपने इरादे से हम ये करें, अपने इख्तियार से करें। देखें अल्लाह ताला का कितना करम है कि उसने ऐसी किताब उतार के हमें राह दिखा दी। अगर हम ये ना कहें हमें तो पता ही नहीं था अल्लाह, हमें क्या पता था तेरा रास्ता कौन सा है। तो अब हमें रास्ता, जो भी लोग कहते हैं ना हमें अल्लाह का रास्ता चाहिए, हमें अल्लाह के रास्ते पर चलना है, हमें इसका शौक है, तो उसके लिए कुरान क्या बता रहा है, किस तरह से वो अल्लाह के रास्ते को जान सकेगा, पहचान सकेगा। ये जो अल्लज़ी उन्ज़िला इलैका मिन रब्बिका, ये है जो यहदी इला सिरातिल अज़ीज़िल हमीद है। सबसे पहली बात यह कि ये हक है, दूसरी बात यह कि यही रहनुमाई करता है, ये रहनुमा है, ये गाइड है। हमें फिर भी बात नहीं समझ आई, फिर भी हम इसकी अहमियत नहीं समझते कि ये क्लासों की क्या जरूरत है, ये जरूरत नहीं अभी तक समझ आई, क्योंकि इसके बगैर हमें रास्ता नहीं नजर आ सकता, ये याद रखें। इसके बगैर हम अंधे टकरे मारते रहेंगे लेकिन हमें नहीं रास्ता पता चलेगा, क्योंकि अल्लाह ने ही बता दिया। अब वो लोग सोचते हैं पता नहीं इन्होंने अपनी क्लासों को, इनको पता नहीं क्या मिलता है कि ये इतना हमें बता रहे हैं, वो तो ये खुद ही बनाते रहते हैं ये बातें, ये खुद की बनाई हुई बातें नहीं। फिर उनको ये आयत दिखा दें कि ये है जो आपको गाइड करेगा, कोई और नहीं आपको इस दुनिया में गाइड कर सकता, ना माँ बाप कर सकते, ना कोई ये प्रोफेसर और लेक्चरर और फलां और ये और वो लोग हैं, ये हम स्कूलों और कॉलेजों में चले जाएं और वो हमें गाइड कर देंगे अल्लाह के रास्ते की तरफ, नहीं कोई भी नहीं कर सकता। हाँ जो इसकी तरफ आ गया वो ये उसको गाइड करेगा, ये कुरान। ठीक है, आज के वक्त में अल्लाह के रास्ते से दूर ले जाने वाले ज्यादा हैं, जो मुआजिज़ीना है, जो हराने की कोशिश करते हैं अल्लाह की आयात में, वो लोग ज्यादा इस अपनी कोशिशों में तेज हो गए, और जो लोग इस रास्ते का पता बताने वाले हैं वो सुस्त बैठे हैं, उनको होश नहीं है। वो भी सही करें, वो भी कोशिश करें, वो भी भाग दौड़ करें, کہ اللہ کے راستے کی طرف لوگوں کو رہنمائی بتائیں کہ یہ دیکھو یہ قرآن کو تھام لو, یہ تمہیں لے جائے گا سیدھے راستے پر. جیسے ہم نہیں کہیں نئی جگہ پہ جاتے تو ہم وہاں پہ گائیڈ لے لیتے ہیں کہ ہم وہ بھائی ہمیں تو نہیں پتا, یہ تو اس راستے جگہ کو پہچانتا ہے اچھی طرح, اس ملک کو یا اس جس علاقے میں سیر کرنے آئے ہیں, یہ ہمیں لے جائے گا جگہوں پہ, تو ہم ایسے خوار ہونے سے بچ جائیں گے. تو پھر ہم وہاں پہ جا کے اس کو پیسے دے کے ہائر کر لیتے ہیں گائیڈ, ہے نا, تو وہ ہمیں پھر گھماتا پھراتا ہے. تو یہ قرآن جو ہے نا یہ اس طرح سے گائیڈ ہے کہ ہمیں نہیں پتا ہے اس دنیا میں کیسے رہنا ہے کیسے ہیں. سب سے پہلے تو یہ مان لینا کہ میرا علم ناقص ہے. جو یہ نہیں نا مانتا وہ کہتا میں تو خود ہی اتنا بڑا وہ ہوں, میرے سے زیادہ کیا علم ہے, مجھے خود پتا ہے, آپ ہمیں کیا بتائیں گے, اللہ کی کتاب ہمیں کیا بتائے گی. تو جب ایسے کہتے ہیں یہ تکبر ہے, وہ تو پھر نہیں سیکھ سکتا. سب سے پہلے مجھے اور آپ کو یہ ماننا ہے کہ مجھے نہیں پتا, اللہ مجھے ضرورت ہے کہ تو مجھے بتا, مجھے نہیں پتا ہے کہ کیا راستہ صحیح ہے اس دنیا میں کیسے رہ, مجھے کہاں علم ہے. اللہ تو ہے علم والا. اب ہم نے ساری پیچھے باتیں دیکھی ہیں نا علم کی, اور ہم نے کس سے پوچھنا ہے کہ ہم نے زندگی کیسے گزارنی ہے. اپنا علم کمپیئر کریں اور سارے انسانوں کا کمپیئر کریں اور جن کو بھی آپ سوچتے ہیں ان کا کمپیئر کریں اللہ کے علم کے ساتھ, اور پھر خود فیصلہ آپ کریں, آپ خود فیصلہ کریں کہ آپ کو کس کے علم کے اوپر اپنی زندگی گزارنی ہے. کوئی لے آتا جی فلانے فلاں جی ہمارے پروفیسر انہوں نے یہ کہہ دیا, سائنس نے یہ کہہ دیا, اس پی ایچ ڈی نے یہ کہہ دیا, آج کے ٹرینڈز یہ کہہ رہے ہیں, وہ بڑے بڑے لوگ سیلیبریٹیز یہ کر رہے ہیں, وہ سب کا علم ناقص ہے. یہ سارے مل بھی جائیں ان کا علم ناقص ہے, کیا ان کا علم مقابلہ کر سکتا ہے یہ جو آیت 2 ہے اللہ تعالیٰ نے جو یہاں پہ بتایا, کیا وہ اس علم کا مقابلہ کر سکتے. یہ ابھی ایک بات ہے, ایک بات ہے, اس کے علاوہ ہزاروں اور باتیں بھی ہیں, یہ صرف اس کے اوپر ہی پرکھ لیں. کیونکہ ہم تو دیکھیں آپ بیمار ہوتے ہیں نا تب بھی آپ کہتے ہیں میں اسپیشلسٹ کے پاس جاؤں, ایسے ویسے کے پاس نہیں چل پڑتے کہ چلیں جی آ کے میرے سے آپ کوئی ٹوٹکا پوچھنا شروع کر دیں. کسی کے سینے میں درد ہو تو وہ کہتا ہے کارڈیالوجسٹ کے پاس پہنچو, وہ پریشان ہو جاتا ہے, وہ کہتا ہے میں کیوں اس کے پاس کیوں جاتا ہے, کیوں نہیں کسی دکاندار کے پاس چلا جاتا. نہیں دکاندار کیسے بتا سکتا, اس کے پاس علم ہی نہیں ہے. میں بڑے ڈاکٹر کے پاس جاؤں, چھوٹے کے پاس بھی نہیں جاتا. اللہ اپنے جسم کی اتنی سی چیز کے لیے اتنی فکر, اور پوری جو آخرت کی زندگی ہے اس کے لیے فکر نہیں ہے کہ سب سے بڑے علم والے کے پاس جاؤ کہ مجھے اس میں کامیابی مل جائے, میں وہاں نہ ناکام ہو جاؤں. وہاں پہ اس سے پوچھتے ہو اس سے پوچھتے ہو, جن کے پاس علم ہی نہیں, وہ تو ایسے ہی ہے جیسے سینے میں درد ہو رہا ہے اور آپ ایک ٹھیلے والے کے پاس جا کے پوچھنے لگے سینے کا درد کی دوا کیا. کتنی حماقت ہے یہ. ہمیں جب پتہ چل گیا کہ سارے علم کے خزانے کس کے پاس ہیں, تو کیا اس علم والے کے پاس جا کے پوچھیں گے کہ میں نے اللہ زندگی کیسے گزارنی ہے, یا میں جا کے کسی وہ کو فلموں میں کام کرنے والے سے, ڈراموں میں کام کرنے والے سے, کوئی ناول اور افسانے لکھنے والے سے جا کے پوچھوں گا اب مجھے بتا دیں ہم زندگی کیسے گزارنی. ایسے ہی گزارنی جیسے آپ گزار رہے ہیں, اچھا یہی بہت اچھی ہوگی. اللہ اکبر یہدی اللہ صراط العزیز الحمید. تو یہ اب یہ بات اچھی طرح پلے باندھ لیں کہ قرآن کا راستہ ہمیں, قرآن ہمیں وہ راستہ بتاتا ہے جو اللہ کا راستہ ہے. جو جو خواہش رکھتا ہے, جو جو تلاش میں ہے نا اس وقت سے کہ مجھے اللہ کا راستہ مل جائے, وہ آ جائے اس قرآن کی طرف, یہ رہنمائی کر دے گا. وقال الذین کفروا, اور کہا ان لوگوں نے جنہوں نے کفر کیا, هل ندلکم علی رجل, کیا ہم بتائیں تم کو ایسے شخص کے بارے میں, ینبئکم اذا مزقتم کل ممزق, کہ جب ریزہ ریزہ کر دیے جاؤ گے تم, پوری طرح ریزہ ریزہ کر دیا جانا, انکم لفی خلق جدید, تو تم نئی پیدائش میں اٹھائے جاؤ گے, نئی پیدائش میں ہوگے تم. یہ اب قال الذین کفروا کہہ کے یہاں پہ بتایا گیا. کافر جب بیٹھتے تھے آپس میں باتیں کرتے تھے تو اس طرح مذاق کرتے تھے کہ اچھا تمہیں بتائیں, اس آدمی کا پتہ چلا جو کہتا ہے کہ جب ٹکڑے ٹکڑے ہو جاؤ گے نا تو پھر نئی طرح سے تم اٹھائے جاؤ گے, نئی پیدائش میں, یعنی دوبارہ پھر پیدائش ہوگی تمہاری, ایک اور ہی نئی انوکھی پیدائش ہو جائے گی, یعنی بالکل جب تم مر کے मुर्दे का जमीन में जाके जब तुम्हारे चूरा चूरा हो जाएगा, हड्डियों का चूरा चूरा भी हो जाएगा, तो तब भी तुम उठाए जाओगे, ये कैसे हो सकता है? नहीं, हंसते थे इस बात पे। आप सल्लल्लाहु अलैहि वसल्लम की तरफ ये इशारा है, रजुल का इशारा किस तरफ है? नबी सल्लल्लाहु अलैहि वसल्लम की तरफ। ये हम ऐसे बात यानी तहकीर के उसमें अंदाज में कहते थे ना, इससे मतलब ये नहीं था कि कोई वैसे ही बात कर रहे हो कि अच्छा हम आपको बताएं, कोई इंफॉर्मेशन देना चाह रहे हैं, नहीं, वो मजाक, तहकीर, इनकार, हंसते थे इस बात के ऊपर। उसको सुन लिया वो उस बंदे का, वो ऐसे 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 कहता, अल्लाह अकबर। और फिर यहाँ पे देखिए खल्क जदीद से मतलब क्या है, वाकई इंसान की खल्क जदीद ही होगी कयामत में, जब वो उठेगा ना तो एक नई पैदाइश होगी, बेशक वही आप इंसान होंगे, लेकिन यानी इंसान की कैपेसिटी कैपेबिलिटी इस तरह से नहीं होगी जैसे यहाँ पे, लेकिन यहाँ पे तो इंसान इतना कमजोर है, देखिए सूरज क्या इतनी दूर है, इस पे भी हीट स्ट्रोक हो जाते हैं और लोग मर जाते हैं अगर बाहर खड़े रहें ज्यादा टेम्परेचर के ऊपर। कहाँ हशर के मैदान में सूरज एक मील के फासले पर और इंसान खड़े में, और ना मर रहे हैं ना गिर गिर के कोई बेहोश हो रहा है ना कुछ हो रहा है, बस पसीने में शराबूर। तो वो क्या है, इसका मतलब है कि इंसान की खल्के जदीद ही होगी तो वो इतना बर्दाश्त कर सकेगा। फिर उसके बाद क्या ये खल्के जदीद नहीं है कि आग के अंदर डाला जाएगा और फिर भी जिंदा है इंसान? तो यहाँ पे आप देखें एक मतलब 3 डिग्री बर्न्स हो जाए तो फिर जिंदा ही रहना मुश्किल है। अब वहां पे देखें इंसान पूरा का पूरा जल रहा है, जलता चला जा रहा है और मर नहीं रहा, और स्किन जल रही और नहीं आ रही, जल रही। क्या ये खल्के जदीद नहीं? इसका मतलब इंसान की ये जिस्म की तमन्नाएं नहीं होंगी, ये कैपेसिटी और ये कमजोरियां नहीं होंगी, बल्कि बहुत ज्यादा उसके अंदर यानी अल्लाह ताला सबको सहने के लिए और एक नई तरह का उसको बनाएगा। जन्नत में भी उनकी इंजॉयमेंट्स के लिए कभी ऐसा नहीं होगा कि भूख प्यास लग रही है, बहुत भूख लग रही तो अब खाना खा रहा, नहीं ये नहीं है, भूख प्यास ही खत्म हो गई, ये अब इंसान के लिए तो ये सोचना ही नामुमकिन। यहाँ पे तो आप सोच नहीं सकते भूख प्यास आपको कभी महसूस ही ना, तो ना वहां पे भूख प्यास होगी लेकिन मजे के लिए खाएंगे, ना वहां पे नींद होगी। अब इंसान नींद ना पाए तो वो मर भी सकता है, मर जाता है अगर वो नींद उसको ना मिले, इसलिए वो टॉर्चर भी इस तरह से करते हैं कि जगाए रखते हैं। तो जब वहां पहुंचेंगे तो इसका मतलब नींद ही नहीं है, यानी इंसान की कोई खल्के जदीद ही है ना। और फिर खाता जा रहा है, खाता जा रहा, ना मोटे हो रहे हैं, ना कोई डाइट के मसले हैं, ना कोई कुछ है, तो इसका मतलब खल्के जदीद है। और फिर आपको पता है ना बुढ़ापा है, ना बीमारी है, ना पेशाब है, ना पखाना है, तो ये भी खल्के जदीद है। अल्लाह अकबर। इफ अफ्तरा अल्लाह कदीबा, अब वो आगे क्या कह रहे हैं, उन्हीं की बात कंटिन्यू हो रही है, क्या इसने घड़ लिया अल्लाह पे, आप डिस्कशन कर रहे हैं ना, अल्लाह पे कोई झूठ घड़ लिया इसने? अब क्या अल्लाह के ऊपर ये इतनी बड़ी बातें लगा रहा है कि अल्लाह ताला उठाएगा? आप खुद ही सोचते हैं कि फिर अल्लाह के ऊपर इतनी बड़ी बात लगा रहा है, झूठी, ये तो सादिक और अमीन है। तो अब फिर कहते हैं अम भी जिन्ना, या फिर इसको कोई जुनूनी हो गया, क्योंकि झूठ तो ये कभी नहीं बोलता था, तो फिर या तो इसको कोई, ये इसका दिमागी तवाज़ुन नहीं सही है, नऊज़ु बिल्लाह, मैंने अकल बिल्कुल मारी गई है। बल الذين لا يؤمنون بالآخرة في العذاب والضلال البعيد, अब अल्लाह ताला इसका जवाब दे रहे हैं। और मैंने आपको क्या बताया, बल का मतलब क्या होता है, पिछली बात की नफी और अगली बात की यानी दुरुस्तगी के, पिछली बात गलत है वो बिल्कुल झूठ गलत बात है, और अगली बात है वो सही बात है। झूठ तो नहीं मतलब गलत बात है, पिछली जो उन्होंने कही है बात वो बिल्कुल गलत है, असल बात क्या है, जो लोग नहीं ईमान लाते आखरत पर वो अजाब में होंगे और दलाल बईद में, यानी अजाब में कयामत के दिन तो अजाब में होंगे और दुनिया में दलाल बईद में, यानी गुमराही भी तो दूर की, वो इतनी दूर निकल चुके हैं कि यानी उनका आना अब नामुमकिन ही सा बन गया, जो कयामत के ऊपर ईमान नहीं रखते, आखरत पे ईमान नहीं रखते। तो इससे पता चलता है ना कि आखरत का ईमान कितना जरूरी है। अब हम सोचते हैं कि अल्लाह पर ईमान कोई अगर ले आया तो आखरत में ना भी लेकर आया तो कोई इतना मसला नहीं है, नहीं, आखरत पर ईमान लाना इतना जरूरी है कि अगर कोई नहीं लेकर आया तो वो आखरत में भी अजाब में और दुनिया में तो दूर की गुमराही में, इसलिए कि वो इंसान ना फिर وہ زندگی گزار ہی نہیں کبھی سکتا جیسی اللہ کو مطلوب ہے. جس کو یہی نہیں ہے کہ بھئی آخرت میں جا کے کوئی میری پوچھ گچھ ہونی ہے, کوئی میری پکڑ ہونی ہے, کوئی میں میرا حساب کتاب ہونا, وہ کیوں نیکی کے راستے پر آئے گا؟ وہ کیوں اپنی زندگی, وہ قید کی زندگی گزارے گا کہ جس کے اندر اس کے اوپر کوئی پابندی ہو, جس کے اندر اس کو کھانے پینے کی, اٹھنے بیٹھنے کی, سونے جاگنے کی, کوئی پہننے اوڑھنے کی, کوئی تجارت کی, کوئی معاملات کی کوئی پابندی ہو, وہ کیوں اس کو برداشت کرے گا؟ وہ تو کہے گا میں جیسے مرضی چاہوں گا جیوں. تو جن کے دل میں آخرت کی فکر ہوگی انہی کو پھر یہ فکر ہوگی کہ اللہ کو راضی کرنا ہے, انہی کو یہ فکر ہوگی کہ کسی طرح میری بخشش ہو جائے. تو یہ دلال البعید یہ اتنی دور نکل گئے ہیں کہ وہ صبح کا بھولا شام کو گھر آ جائے تو اس کو بھولا نہیں کہتے, وہ والی بات بھی ان کے لیے ختم ہو گئی کیونکہ یہ اتنی دور نکل گئے, یہ شام کو بھی واپس نہیں آئیں گے. یہ ہے سزا ان لوگوں کی جو نہیں ایمان رکھتے آخرت میں. افلم یرو, اب اللہ تعالیٰ نے ایک ان کو لاجیکل بات سے سمجھانا چاہا ہے کہ کیا یہ دیکھتے نہیں, یہ آخرت کا انکار کرتے ہیں, کیا ان کو نظر نہیں آتا؟ الا ما بین ایدیہم و ما خلفہم, جو ان کے آگے ہے اور جو ان کے پیچھے ہے, زمین و آسمان میں کتنا کچھ ہے, من السماء والارض, آسمان میں سے اور زمین میں سے, یعنی آگے پیچھے ان کے کتنا کچھ ہے, اللہ کی کتنی نشانیاں بکھری پڑی ہیں, کیا ان کو دیکھ کے سمجھ نہیں آتی, ان کو اندازہ نہیں ہوتا؟ یہ تو جیسے گھرے ہوئے ہیں اللہ کی نشانیوں کے اندر. تو کبھی انہوں نے سر اٹھا کے دیکھا, نظر اٹھا کے دیکھا کہ جس رب نے یہ سب کچھ بنایا ہے وہ کیا ایسے ہی ہمیں چھوڑ دے گا؟ اس نے بیکار تو کوئی چیز بھی نہیں بنائی, تو یہ کیا بیکار ہی نظام چل رہا ہے جس میں کوئی کچھ کر رہا ہے, جس کا جو دل چاہ رہا ہے وہ کیے چلا جا رہا ہے, اب ان کو کوئی پوچھے ہی نہ, ان کو بس آزاد چھوڑا ہوا جو مرضی کرتے رہے, ایسے تھوڑی ہوگا. جس نے ہر چیز کو با مقصد بنایا, کیا اس نے میرا نہیں مقصد بنایا ہوگا؟ جس نے اس ہر چیز کو پرفیکشن پہ بنایا ہے, اس کو ہر چیز کو جیسے اس کو ہونا چاہیے ویسا بنایا ہوا, کیا وہ ایسا بے انصافی کا کام کرے گا کہ اس طرح ان لوگوں کو چھوڑ دے, وہ مار کے بس مٹی ہو جائے, ایک کھیل تماشا تھا ختم ہو گیا, وہ کسی کو بھی نہ اس کا ریزلٹ ملے. تو تم کہیں پہ بھی چلے جاؤ, ظاہر ہے چلتے جائیں نہ زمین ختم ہوگی نہ آسمان ختم ہوگا, جدھر بھی چلے جائیں گے آپ کو زمین اور آسمان تو ملیں گے ہی نا, جہاز میں بھی چلے جائیں آپ کو آسمان مل رہا ہے, آپ کے نیچے زمین نظر آ رہی, کہیں بھی آگے دیکھو پیچھے دیکھو. آگے پیچھے دیکھنے کا مطلب ایک یہ بھی ہے کہ آگے انسان کے کیا کائنات ہے ساری پھیلی ہوئی, اور پیچھے انسان کے کیا تاریخی واقعات ہیں, انسان کے جو قوموں کے واقعات گزرے, کسی سے بھی نہیں تمہیں سمجھ آتی. اور ویسے بھی لٹرلی بھی آگے پیچھے دیکھنے, کیونکہ کہیں تمہیں نہیں کوئی چیز دیکھ کے تمہیں سمجھ نہیں آ رہی, تمہیں نہیں پتا چل رہا تم اللہ کے قبضے میں گھرے ہوئے ہو ہر طرف سے, چاروں طرف سے اس کے بنائے ہوئے آسمان و زمین. اور ان نشا نخسف بہم الارض, اگر ہم چاہیں نا تو یہ جو باتیں یہ کر رہے ہیں کہ ہم نہیں ایمان رکھتے, ہم نہیں یہ کہتے, یہ تو ساری ایسی جھوٹی باتیں ہیں, اور یہ ایسے ہم دھسا دیں ان کو زمین کے اندر, جیسے قارون کو اللہ نے دھسایا تھا, اس کے مکان اور دولت اور خزانوں سمیت دھسا دیا تھا اللہ تعالیٰ. ایک دفعہ زلزلہ بھی آیا تھا ایک جاپان میں, جس میں کتنے لوگ جو تھے وہ زمین میں دھس گئے تھے. تو اگر اللہ چاہے, اللہ کی قدرت ہے, آپ اس پہ بھی کئی دفعہ دیکھ سکتے ہیں, کتنے وہ یوٹیوب پہ ایسی دکھاتے ہیں چیزیں کہ زمین پھٹ گئی اور گاڑیاں اندر جا رہی ہیں, اور یہ سچے واقعات دکھاتے ہیں, کئی کی ویڈیوز بنائی ہوئی. اور نسقط علیہم کسفا من السماء, یا اللہ چاہے تو گرا دے, اللہ تعالیٰ فرماتے ہم گرا دیں ان پر کسفا, کچھ ٹکڑے, من السماء, آسمان سے, ہم چاہیں تو ان کے اوپر آسمان سے ٹکڑے گرا دیں. اس کا مطلب آسمان یہ کوئی دھواں ہی صرف نہیں ہے, کوئی چیز ہے آسمان. اب سائنس کو نہیں ابھی تک سمجھ آئی, لیکن اب چلو یہ آسمان کے اندر ہمیں ویسے نہیں سمجھ آتی, تو یہ تو سمجھ آ گئی بھی ہے کہ یہاں پہ کتنی راکس, میٹیورز, کتنی کچھ چیزیں خلا کے اندر گھوم رہی ہیں, وہ کوئی بھی چیز نیچے آ کے گر جائے زمین پہ تو کیا حال ہو, سورج ہی آ کے گر جائے اندر, کوئی اور پلانٹ آ کے گر جائے اندر, کیا حال ہوگا؟ یعنی زمین, سورج تو نہیں گر سکتا زمین میں, زمین ہی کہیں سورج کے اندر چلی جائے تو کچھ بھی ہو سکتا ہے. یہ بہت فائن لائن کے اوپر چل رہا ہے یونیورس, سوچتے نہیں ہو یہ بات. ہاں اوپر کی طرف دیکھو, کوئی اوپر سے چیز آ جائے, زمین پھٹ جائے, تمہیں اندر لے جائے, یہ بات تمہیں سمجھ نہیں آتی. कि अल्लाह ताला इतनी पावर वाला है, वो क्या कयामत ही नहीं बर्पा कर सकता, सिर्फ यही उसके लिए मुश्किल है क्या? इन्ना फी ज़ालिका लआयतन लिकुल्ली अब्दिन मुनीब, ये इसके अंदर निशानी है हर उसके लिए जो रुजू करने वाला है, जो अल्लाह की तरफ पलटने वाला है, जो अपने आगे पीछे अल्लाह की बेशुमार निशानियां देखता है ना, समझ जाता है, वो तो कभी झुटला ही नहीं सकता क़यामत को। रुजू करने वाले हर बंदे के लिए, यानी बार बार जो लौटने वाला है अल्लाह की तरफ, जो बार बार आता है। देखें, आप मुनीब तभी बन सकते हैं जब आप इस कुरान के साथ जुड़े रहें, तभी आप बार बार लौटते हैं, बार बार लौटते हैं। आप इसकी रस्सी छोड़ देते हैं ना, इस रस्सी को, अल्लाह की रस्सी है ये, वतासी मुबिहबिल्लाही जमीयन, तुम पकड़ लो अल्लाह की रस्सी को सब के सब मजबूती के साथ। तो जब अल्लाह की इस रस्सी को आप छोड़ देते हैं तो फिर क्या होता है, मुनीब नहीं आप कम अज कम रहते, बार बार लौटना नहीं इंसान का फिर होता, भूल ही जाता है, वो बातें भूलने लगती हैं। ये जिक्र है, ये याद दिहानी है, ये आपको रिमाइंडर है आपके लिए, आपको रिमाइंड कराएगा बार बार, फिर आप पलट के आते हैं, फिर भूल जाते हैं, फिर पलट के आते हैं, फिर भूल जाते हैं, फिर ये है, ये होती है इनाबत, रजू करना, बार बार लौटना। और इसी तरह आप अल्लाह की निशानियों पर गौर कर करके भी उसकी तरफ पलट सकते हैं। अब आगे दाऊद अलैहिस्सलाम का जिक्र आ रहा है, सुलेमान अलैहिस्सलाम का, अल्लाह ताला के वो कैसे शुक्रगुजार बंदे थे। देखिए, ये ना शुक्री है, जब इंसान आखरत को झुटलाता है ना, तो असल में वो सिर्फ आखरत को झुटला नहीं रहा होता, वो अल्लाह ताला के ऊपर एतराज करता है कि वो उसको कादिर नहीं है वो इंसान को दोबारा जिंदा करने का, क्योंकि अल्लाह कह रहा है ना मैं उठाऊंगा, वो कहता नहीं उठाएगा, कैसे उठा सकता है। तो क्वेश्चन क्या कर रहा है वो, अल्लाह की कुदरत को, उसकी पावर को। कितनी बड़ी नाशुक्री की बात है, जिस अल्लाह ने तुम्हें सब कुछ दिया तुम उसी को क्वेश्चन कर रहे हो, उसी की पावर्स को सोच रहे हो कि इसने कैसे तुम्हें कैसे बनाया, उसने खुद नहीं सोचते अपने आप को, मैं कैसे बनाऊं जो मुझे एक हकीर पानी के कतरे से इंसान बना के खड़ा कर सकता है, वो दोबारा भी मुझे उठा सकता है जरों से। तो ये सब तरीन नाशुक्री की बात है कि इंसान ये कहे कि जो है अल्लाह नहीं खड़ा कर सकता, या वो नहीं उठाएगा या नहीं उठा सकता हो। अब ये देखें, दो लोग दुनिया में, दो बादशाह, मोमिन बादशाह गुजरे जिनकी बहुत जबरदस्त सल्तनतें थी, और दो बादशाह काफिर बादशाह गुजरे जिनकी भी बहुत जबरदस्त सल्तनतें थी। दो मोमिन बादशाह कौन से थे, दाऊद और सुलेमान अलैहिस्सलाम, और दो काफिर बादशाह कौन थे, फिरौन और नमरूद। इन चारों का जिक्र कुरान करीम में आता है, और अल्लाह ताला दिखाता है कि बादशाहत बुरी चीज नहीं है, असल बात यह कि इंसान फिर उस बादशाहत को लेकर क्या सुलेमान और दाऊद बनता है या फिरौन और नमरूद बन जाता है। तो जो हमने पहली स्टोरी देखनी है वो दाऊद अलैहिस्सलाम की देखते हैं, और हम पहले भी इनका जिक्र पढ़ चुके हैं, सूरह अंबिया में भी पढ़ चुके हैं, और सुलेमान अलैहिस्सलाम के बारे में हम सूरह नमल में बड़ा प्यारा उनका किस्सा भी देख चुके हैं। तो वलकद आतैना दाऊद मिन्ना, हमने अलबत्ता तहकीक, हमने अता किया, हमने दिया दाऊद अलैहिस्सलाम को अपनी तरफ से क्या चीज, फजल, अपनी तरफ से ज्यादती, खसूसी इनाम व इकराम। यानी फजल क्या होता है कि इंसान की, ये नहीं कि वो हक है, अगर अल्लाह की तरफ से खसूसी इनायत होती है, अल्लाह ताला देता है, उसकी करम और शफकत होती है खसूसी तौर पे। तो अल्लाह ताला ने क्या फजल किया था दाऊद अलैहिस्सलाम के ऊपर, सबसे बड़ा फजल तो ये कि उनको नबुव्वत दी, फिर उनको इल्म और हिकमत दिया। सूरह बकरा में हम ये पढ़ चुके हैं, देख चुके हैं कि जब तालूत और जालूत की बात आई थी तो हमने देखा था कि अल्लाह ताला ने इनको क्या क्या चीजें अता फरमाई, वहां पे भी ये जिक्र है। और फिर अल्लाह ताला ने इनको इतनी खूबसूरत आवाज दी थी, बेइंतहा हसीन आवाज इनको अता फरमाई थी अल्लाह ताला ने। फिर अल्लाह ताला ने इनको किताब भी दी थी, तो इतनी इनके ऊपर अल्लाह ताला की नवाजिशें थी। और अल्लाह ताला ने पहाड़ों को हुक्म दिया, या जिबालू अवी भी माहू और तईर, ए पहाड़ों रजू करो इस साथ इसके, लौटाओ साथ इसके। यानी मतलब क्या है, जैसे आप देखते हैं ना कि कोई एक कोई गाना गा रहा है या कोई तराना गा रहा है, तो उसके पीछे जो खड़े होते हैं लोग वो उसके साथ एक ही लाइन को वो फिर बार बार दोहराते जाते हैं, फिर वो आगे पढ़ता है, फिर वो एक लाइन को बार बार दोहराते हैं, इस तरह से होता है कोरल, जो क्या कहते हैं उसको। तो कोरस में, हाँ पीछे पड़ रहे थे, तो अल्लाह ताला ने जिबाल को, पहाड़ों को हुक्म दिया कि आप सारे दाऊद अलैहिस्सलाम की आवाज के पीछे इस तरह लौटाओ आवाज को, यानी उनके पीछे पीछे पढ़ो या उनके साथ साथ पढ़ो, उनके साथ आवाज को मिलाओ अपनी, और तैयर को भी हुक्म दिया, परिंदों को भी। अब यहाँ पे आप एक बात नोट कीजिए कि वैसे तो सारी कायनात, ये सब चीजें, चाहे लिविंग है या नॉन लिविंग है, हमारा ईमान है कि ये सब अल्लाह की तस्बीह बयान करते हैं, राइट। लेकिन यहाँ पे उस तस्बीह की बात नहीं हो रही, यहाँ पे एक स्पेशल तस्बीह है जिसमें ये दाऊद अलैहिस्सलाम के साथ मिल के हम्द के तराने पढ़ते थे, जो जबूर के थे, वो इतनी खूबसूरत आवाज में अल्लाह की हम्द के तराने पढ़ते कि ये पहाड़ और तईर भी पढ़ते थे। अब बाज लोगों ने, जिन्होंने यानी कुरान को अपनी अकलों पे रख के फिर उसकी इंटरप्रिटेशंस करनी होती है ना, फिर वो आगे से कहने लगे नहीं, वो जरा असल में जो अब वो कहते हैं कि हम लोगों को क्या बताएं गैर मुस्लिमों को कि इनके कुरान में ये लिखा कि पहाड़ भी पढ़ते थे, तो ये तो बड़ी मतलब ऐसी बात हो जाएगी। तो उन्होंने कहा कि असल में वो एको साउंड आती थी ना, तो उसको कहा गया यहाँ पे, हालांकि ऐसा कुछ नहीं। एको साउंड में फिर क्या कमाल हुआ, अल्लाह ताला ने यहाँ पे फरमाया कि अल्लाह ने जिबाल को हुक्म दिया कि इनके साथ पढ़े, तो एको साउंड तो फिर मैं और आप भी जाके कहीं पहाड़ों में जाके कुछ ऊंचा ऊंचा बोलने लगे तो वो भी एको हो जाती, फिर इसमें दाऊद अलैहिस्सलाम का क्या कमाल हो गया, उनका क्या फिर मौजजा हुआ। तो असल बात है कि दाऊद अलैहिस्सलाम को ये मौजजा अल्लाह ताला के हुक्म से ही पहाड़ पढ़ते थे, अल्लाह ने ये मौजजा दिया हुआ था कि वो उनके साथ पढ़ते थे और परिंदे भी पढ़ते थे। अब आप सोचें, कभी आपका दिल किया कि ऐसी क्या समा होगा, क्योंकि दाऊद अलैहिस्सलाम की आवाज इतनी को खूबसूरत थी कि उनकी आवाज के बारे में ही आता है कि अल्लाह ताला ने, आप सल्लल्लाहु अलैहि वसल्लम ने उनके बारे में फरमाया था अबू मूसा आशरी को कि इनको आले दाऊद के मजामीर में से एक मिजमार दी गई है, यानी मिजमार का मतलब क्या, खुश आवाजी जो है, यानी वो अबू मूसा अशरी जो थे वो इतना खूबसूरत कुरान पढ़ते थे कि आप सल्लल्लाहु अलैहि वसल्लम ने उनके कुरान पढ़ने को दाऊद अलैहि सलाम के कुरान पढ़ने के साथ मिसाल दी कि इनको उनके मजामीर में से एक मिजमार दी गई है, एक मिजमार, इतना खूबसूरत, इतनी सुरीली उनकी आवाज थी। इससे पता चलता है कि देखें, किसी की खूबसूरत आवाज हो तो उसको कुरान के लिए उसको इस्तेमाल करना चाहिए कि कुरान को खुशिलहानी से पढ़ने के लिए, कुरान को अपनी आवाज से उसको मुजयन करना चाहिए और ज्यादा खूबसूरती से पढ़ना, उसको शौक होना चाहिए। तो दाऊद अलैहिस्सलाम एक तो खूबसूरत तरीन, हसीन तरीन आवाज, ऊपर से उनके साथ एक पहाड़ भी पढ़ रहे हैं और परिंदे भी हैं वो जो सब मिलके तस्बीह कर रहे हैं, तो वो क्या मजा होगा, क्या उसका, हम तो ये दुनिया के गाने सुन के झूमने लगते हैं। हालांकि ये तो शैतानी वो है, ये शैतानी मिजमार है, ये शैतानी आवाजें हैं, और बाज जगह पे ये भी लिखा है कि शैतानों ने भी जो है ना उन्हीं चीजों को देख कर फिर कुछ उल्टा सीधा करके तो फिर ये बनाने की कोशिश की है, क्योंकि जितनी खूबसूरत तरीन आवाज दाऊद अलैहिस्सलाम की थी, किसी और की भी नहीं ऐसे है उनकी, यानी स्पेशल, उनकी एक स्पेशलिटी बताई गई है कि उनका एक खास अल्लाह ताला का फजल था इस चीज में, आवाज में। आवाजें भी देखें इफेक्ट करती हैं, आवाजों का भी इम्पैक्ट होता है, आवाजें भी हर एक की मुख्तलिफ होती हैं, ये भी अल्लाह ताला की एक इनायत होती है कि अल्लाह ताला किसी को खूबसूरत आवाज दे दे, तो आवाजें सब एक जैसी नहीं होती, आवाजें भी फर्क फर्क है, जैसे शक्लें फर्क फर्क हैं, सुभान अल्लाह आवाजें भी फर्क फर्क है। और दाऊद अलैहिस्सलाम का ये भी अल्लाह का फजल, ये नहीं कह सकते हम दाऊद अलैहिस्सलाम का कमाल था, ये उनका अपना नहीं कोई जाती कमाल, अल्लाह का फजल, ये सबसे पहले बताया गया, ये अल्लाह का फजल था। तो जिसको भी अगर दुनिया में इल्म मिलता है वो भी अल्लाह का फजल है। हमने पीछे पढ़ा ऊतुल इल्म, दिए गए इल्म, तो हमने पढ़ा ना कि अल्लाह का फजल होता है ये कि अल्लाह ताला किसी को इल्म दे, तो जिसको भी इल्म मिल जाए वो भी अल्लाह का शुक्र अदा करे और आजी करे कि अल्लाह तेरा शुक्र है तूने मुझे इल्म दिया। किसी को खूबसूरत आवाज मिली हुई है और वो इस आवाज को اللہ کے کلام کو پڑھنے کے لیے استعمال کرتا ہے, یہ بھی اللہ کا ایک بہت بڑا فضل ہوتا ہے اس کے اوپر. آوازیں شاید کسی اور کی بھی خوبصورت ہوں, کوئی لوگ اپنی آوازوں کو کسی کی اچھی آواز سنتے کہتے ہیں بس اس کو گانا سکھا دو کیونکہ یہ آواز اس کی بڑی خوبصورت ہے, تم گایا کرو گانے, تم گانا گاؤ گے تو کتنا اچھا لگے گا. تو یہ نہیں سوچتے کہ تم قرآن پڑھو گے تو کتنا اچھا لگے گا, اس آواز کو قرآن کے لیے کیوں نہیں لگاتے. تو آپ بھی کسی کو سنیں ایسا کسی کی خوبصورت آواز, یا آپ کی ہو اپنی بھی آواز کو لگائیں لیکن کسی کی بھی خوبصورت سنیں تو اس کو اس طرف انکریج کیا کریں کہ کیا بات ہو اگر تم قرآن کو اس پیاری آواز کے ساتھ پڑھ کے دکھاؤ. یہ بھی ایک آپ کے لیے صدقہ جاریہ بن سکتا ہے کہ انکریجمنٹ کسی کو دینا, کیونکہ داؤد علیہ السلام کی خوبصورت ہی تو دیکھو وہ کیسے پڑھتے تھے. ہم دعا کرتے ہیں اللہ تعالیٰ ہمیں جنت میں داؤد علیہ السلام کی آواز سنوائے کہ وہاں پہ ہم سنیں ان کے ترانے حمد کے اللہ کے کرتے تھے. تو وَأَلَنَّا لَهُ الْحَدِيدَ, اور ہم نے نرم کر دیا اس کے لیے لوہے کو. اللہ تعالیٰ نے ان کے ہاتھوں میں لوہے کو ایسے نرم کر دیتا جیسے ہمارے ہاتھ میں روٹی ہوتی ہے. ہم روٹی کو دیکھیں جب جیسے چاہیں توڑیں, فولڈ کریں, اس طرح کریں, اس طرح سبحان اللہ اتنا سالڈ لوہا وہ ان کے ہاتھوں میں نرم ہو گیا تھا, اللہ تعالیٰ نے کر دیا تھا. اب یہ بھی اللہ تعالیٰ نے فرمایا وَأَلَنَّا, ہم نے کر دیا. دیکھیں بڑے بڑے پیغمبروں کو بھی جو چیزیں ملیں, جو کوئی خصوصیات ملیں, ان کی نسبت اللہ ہی کی طرف ہے کہ اللہ نے دی ہیں. تو ہم پھر کیوں ایسے کہتے ہیں کہ اگر ہمارے پاس اچھی شکل و صورت ہو یا ہمارے پاس کوئی ہنر ہو, کوئی بھی, آپ چاہے وہ اس کا کہہ دیں کوئی کوکنگ کا کہہ دیں, کوئی رائٹنگ کا کہہ دیں, کوئی پینٹنگ کا کہہ دیں, کسی قسم کا بھی آپ کے پاس ہنر ہے, تو اس کو اللہ کی طرف ہمیشہ نسبت کیا کریں کہ اللہ نے دیا ہے, میرا نہیں ہے کوئی کمال. اگر داؤد علیہ السلام کے لیے اللہ تعالیٰ یہ فرما سکتے تو میرے اور آپ کی جو چیزیں ہیں وہ کیا ہماری اپنے ہی کمالات ہیں؟ کبھی بھی اپنی طرف نہیں نسبت کرنی چاہیے ان چیزوں کے. پھر چونکہ لوہا ان کے لیے نرم کیا تھا تو اللہ تعالیٰ نے ان کو حکم دیا ان اعمل سابغات, کہ بناؤ کشادہ زیرے. میں نے آپ کو بتایا نا زیرہ کا لفظ یہاں پہ محذوف ہے, مگر ایک مطلب بات ایک خود ہی سمجھنے کی ہے کہ انسان یہ بات کو خود ہی سمجھ لے کہ اللہ تعالیٰ نے کیا حکم دیا کہ لوہے کو آپ کے ہاتھوں میں نرم کر دیا گیا. اب آپ ان کے ذریعے اس طرح سے اس معجزے سے آپ زیریں بنائیں, اور یہ زیریں سب سے پہلے اس دنیا میں داؤد علیہ السلام نے بنائی تھی. ان سے پہلے جنگوں میں زیریں یوز نہیں ہوتی تھیں, لوگوں کو پتہ ہی نہیں تھے زیروں کا, تو انہوں نے پہلے بنانی شروع کی تھی. اللہ تعالیٰ نے ان کو فرمایا, ان کو سکھایا یہ ہنر کہ آپ زیرہ بنائیں, وقدر فی السرد, اور اندازے کے ساتھ حلقے رکھیں, یعنی حلقے جو ہیں وہ جو اس کے جو جیسے چین ہوتی ہے تو اس کے اندر وہ سرکلز ہوتے ہیں, تو کس طرح سے آپ نے اس کے حلقے ایک دوسرے کے ساتھ جوڑنے ہیں, کیسے بنانے ہیں, اور ان کو کیسا ارینج کرنا ہے, کس طرح آپ نے پوری یعنی مناسب طریقے کے ساتھ سارے, نہ بہت پتلے ہوں, نہ بہت موٹے ہوں, نہ بہت لوز ہوں, نہ بہت ٹائٹ ہوں کہ انسان کے لیے چلنا ہی مشکل ہو جائے. اس سے آپ کو کیا پتہ چلتا ہے, یہ کہنے کی کیا ضرورت ہے وقدر فی السرد. صرف یہی بات کہہ دی جاتی کہ اللہ تعالیٰ نے ان کو حکم دیا کہ زیرے بناؤ, یہ کیوں کہا گیا کہ اندازے سے مناسب سے حلقے رکھو. اس سے پتہ چلتا ہے کہ اسلام ہمیں سکھاتا ہے ہر کام جو آپ کریں آسان طریقے کا کریں, یہ نہیں کہ سر سے اتارنے والا جو کام کریں سر سے اتار کے, کسی کو پانی بھی دینا ہے تو جیسے تیسے کا ادھر مارا, صفائی کرنی ہے تو جس طرح سر سے اتاری. نہیں, جو کام بھی آپ کے ذمے ڈالا جاتا ہے, جو کام بھی آپ کے کرنے کو کہا جاتا ہے, اس کو خوبی کے ساتھ کریں, خوبصورتی کے ساتھ کریں, ظاہری خوبصورتی بھی اور اچھے طریقے کے ساتھ, اس کو باطنی طور پہ بھی اچھے طریقے کے ساتھ ہونا چاہیے. یہ ایک پسندیدہ چیز ہے اسلام میں. اسلام یہ نہیں کہتا کہ اگر آپ دین کی طرف آ گئے تو بس کپڑے پہنے, تو وہ بھی نہ کوئی ڈھنگ نہ کوئی کچھ, بس قمیض کوئی پہن لی, شلوار کوئی نہیں, ہم دین کے بہت آ گئے تو اب ہمیں دنیا سے کچھ نہیں ہے, تو بٹا کوئی سر پہ رکھ لیا, کوئی کسی طرح کر دیا, جیسے تیسے بس زندگی گزار رہے ہیں, نہ کوئی کام کرتے ہوئے کوئی یعنی اس کا طریقہ دیکھا, نہ کوئی سلیقہ دیکھا, بس بے ڈھنگے کام کیے چلے جا رہے ہیں. یہ نہیں ہے اسلام کہتا, آسان طریقے کے ساتھ کرو, جو بھی کرو اچھے طریقے کے ساتھ کرو, جیسے یہاں پہ ان کو کہا کہ مناسب مناسب رکھ کے آپ نے ہلکے کرنا، ورنہ یہاں پہ رہے، یہ بات کہنے کی کیا ضرورت ہے، وہ کیسے بھی رکھتے ہلکے، جیسے مرضی زیرے بنا کے تو پھینکتے جاتے، زیرہ ہی بنانی ہے نا، اور ان سے پہلے کون سا کسی نے بنائی تھی جو ان کے ساتھ ان کا کوئی کمپٹیشن تھا، پھر بھی بتایا گیا اچھی طرح سے آپ نے کرنا ہے۔ یہ بات بہت ہمیں اس چیز کی یہاں پہ لیسن ملتا ہے اس چیز کا، اور یہ بھی ہمیں پتہ چلتا ہے کہ دیکھیں اللہ تعالیٰ نے ان کو حکم دیا کہ اپنے ہاتھ سے بنائیں، وہ زیرے بنائیں، تو اس سے ہمیں یہ سمجھ میں آتا ہے کہ اپنے ہاتھ سے کام کرنا کوئی برا نہیں ہے، یہ بھی انبیاء کی سنت ہے۔ ہمارے پاس اگر چار پیسے زیادہ آ جاتے نا، کسی کو کوئی مالدار ہو جاتا ہے، تو وہ اب اپنے ہاتھ سے کام کرنے کو میں حقارت محسوس کرتا ہے کہ میں کروں کام، میں کچن میں کام کروں، میں باتھ روم صاف کروں، میں گھر کی صفائی کروں، یہ کیسے ہو سکتا ہے، یعنی میں اتنی بڑی چیز بن گئی ہوں اب میں یہ کروں۔ حالانکہ ہم دیکھتے ہیں کہ یہ نبیوں کا طریقہ رہا ہے کہ وہ کسی کام کو حقیر نہیں سمجھتے تھے، وہ ہر کام کو اپنے ہاتھ سے، نبی پاک صلی اللہ علیہ وسلم کا طریقہ دیکھ لیں، آپ اپنے ہاتھ سے ہی اپنے جوتا بھی گھانٹ لیتے تھے، دودھ بھی نکال لیتے تھے جانور کا، اپنے کپڑے بھی سی لیتے تھے، انہوں نے تو کبھی نہیں ایسے کہا، اور نہ ہی ہم کسی پیشے کو، پروفیشن کو ایسا سمجھ سکتے ہیں کہ جو یہ تو بڑا حقیر پروفیشن ہے۔ جیسے یہاں پہ داؤد علیہ السلام کس کا کام کر رہے ہیں، اگر ایسے آپ دیکھا جائے تو کس چیز کا کام کر رہے ہیں، لوہار کا کام، ٹھیک ہے، انگلش میں کیا کہتے ہیں، بلیک اسمتھ کہتے ہیں شاید، لوہے کا کام کرنے والے کو جو بھی کہتے ہیں، تو یعنی لوہے کا کام کرنے والے، تو اردو میں ہم تو لوہار کہتے ہیں، تو ہم تو بہت ہی حقیر سمجھے، لو جی لوہار ہیں یہ، ہاں لو جی مالی ہیں یہ، لو جی یہ تو درزی ہیں، یہ تو نائی ہیں، ہم نے اس طرح سے کہہ کے ایک برادریاں بنا لی ہیں، وہ تو نائی ہوتے ہیں، وہ تو یہ ہوتے ہیں، یہ کوئی اس سے کوئی کسی کا قبیلہ یا برادری نہیں بن جاتی کہ یہ تو وہ ہوتے ہیں کیونکہ وہ اس پروفیشن کو کرتا ہے اس نے، تو پھر کیا استغفر اللہ ہم انبیاء کو کہیں گے وہ تو چرواہے ہوتے تھے، یہ کہیں گے؟ تو یہ پروفیشنز کو کبھی بھی اس میں سمجھنا کہ یہ نیچا ہے یا حقیر ہے، کوئی موچی ہے یہ نائی ہے، یہ صحیح نہیں ہے۔ اس لیے کہ دیکھیں مشہور فقیہ ہیں احمد بن عمر خصاف، تو وہ جوتی مرمت کرتے تھے، یعنی ایک طرح سے سمجھ لیں آپ موچی تھے، ٹھیک ہے، اور احمد بن علی رازی جو تھے وہ چونے کا کام کرتے تھے، تو اس طرح سے آپ دیکھا جائے تو بہت سارے جو لوگ ہیں، امام غزالی جو ہیں وہ کپڑا بنتے تھے، غزال کہتے ہیں نا جلاہے کو، اسی طرح اور بھی کئی ہیں جن کو آپ اگر دیکھیں تو وہ کوئی لوہار کا کام کرتا تھا، کوئی چٹائیاں بناتے تھے، کوئی کچھ کام اس طرح سے کرتے تھے، تو آج کل کیا حالات ہیں کہ وہ پروفیشن جس میں پیسے زیادہ ملتے ہیں ان کو بس بہت عزت والا پروفیشن سمجھا جاتا ہے، ان کی بڑی عزت کی جاتی ہے، چاہے وہ حرام کھائیں، سود کھائیں، کچھ بھی کریں، اور ایک اگر کوئی بیچارہ کوئی موچی ہے یا کوئی اپنی یعنی محنت مزدوری کر کے کوئی سڑک بنا رہا ہے، کوئی گھر بنا رہا ہے، کوئی گاڑی کوئی چلاتا ہے، ٹیکسی چلاتا ہے کوئی کوئی، اس کے اندر ہم آر سمجھنے لگتے ہیں، ہائے یہ کیا، یہ تو ہماری ناک کٹ گئی۔ اللہ کے نزدیک اس چیز سے کوئی معزز نہیں ہوتا، کوئی رزق حلال کھاتا ہے وہ معزز ہے، بس داؤد علیہ السلام بھی دیکھ لیں لوہار تھے، اپنی محنت کی کمائی سے کھاتے تھے، آپ صلی اللہ علیہ وسلم نے فرمایا داؤد علیہ السلام اتنے بڑے حالانکہ دیکھیں بادشاہ تھے، صرف اپنے ہاتھ کی کمائی سے کھاتے تھے، اور آپ صلی اللہ علیہ وسلم نے فرمایا کسی شخص نے اپنے ہاتھ کی کمائی سے بہتر کھانا نہیں کھایا، اور اللہ کے نبی داؤد علیہ السلام اپنے ہاتھ کی کمائی سے ہی کھایا کرتے تھے۔ تو یہ اس بات کی وجہ سے کسی کو حقیر جاننا، ان سے ملنا جلنا نہیں، کیونکہ یہ ان کا پیشہ ذرا ہمیں لگتا ہے کہ سوسائٹی میں کم ہے، اور فلانے کا پیشہ زیادہ بڑا ہے، اس لیے اس کو سلامے بھی کرو، اس کے گھر بھی جاؤ، اس کے نیچے نیچے لگ کے رہتے ہیں، کیونکہ ان کا پیشہ جو بہت بڑا، تو پیشے کو سلام ہے آج کل، اور وہ جس کا پیشہ ہمیں نیچا لگتا ہے اس کے ساتھ ہم بات کرنا نہیں پسند کرتے، اس کو اپنے ساتھ ملنا جلنا نہیں پسند کرتے، یہ کہاں کہ پھر انبیاء کے تو پیشے دیکھ کے تو ہمارے جیسے لوگ تو ان کے پاس کبھی بھی نہ بیٹھتے، وہاں پہ بھی آپ ایسے ہی امیروں کو ڈھونڈتے، پھر سرداروں کو ڈھونڈتے، ان کی وہ تو سردار سارے کافر ہوتے تھے پہلے زمانوں میں، تو پھر ہم کن کے اندر ہوتے؟ اگر آج ہمارے یہ معیار ہیں تو سوچیں کہ اس زمانے میں اگر ہم پیدا ہو جاتے تو کن کے ساتھ بیٹھنے والے ہوتے، اگر آج ہماری یہ ذہنیت ہے۔ تو اس لیے کبھی بھی کم از کم جو قرآن پڑھنے والے ہیں کبھی بھی پروفیشن کے ساتھ وجہ سے کسی کو بھی کم تر نہ جانیں, کبھی بھی کسی کو کم عزت نہ دیں, کبھی بھی کسی کے ساتھ ڈفرینٹ سلوک نہ کریں, ڈسکریمنیٹ نہ کریں کبھی کسی کے ساتھ. اتنی پیاری بات داؤد علیہ السلام کی آتی ہے, اتنے پیارے انسان تھے کہ اچھا آگے پڑھ لیتے ہیں پھر میں آپ کو بتاتی ہوں یہ واقعہ, کہ اللہ تعالیٰ نے ان کو فرمایا وَعْمَلُوا صَالِحًا, آپ نیک عمل کریں. نیک عمل کریں یعنی میں نے تمہارے اتنی نعمتیں دی ہیں تو اب اللہ تعالیٰ نے کیا ان سے ڈیمانڈ کیا؟ نیک عمل. اور نیک عمل میں سب سے زیادہ بڑی, جب آپ کو کوئی نعمت ملے اس کے بعد سب سے زیادہ بڑی کیا چیز ہے نیک عمل میں؟ کہ انسان شکر گزاری کرے. اور میں نے آپ کو جیسے ابھی بتایا حمد میں بھی کہ شکر گزاری صرف زبان سے ہی کہنے دینا الحمدللہ 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 اللہ نے بڑا کچھ دیا, یہ نہیں ہے شکر گزاری. صرف شکر کا ایک طریقہ فعلی شکر یہ ہے کہ انسان توحید اور اس کے بعد عبادات ان کے اندر آگے جائے اور انسان اللہ کی باتوں کو مانے, ان کے مطابق چلے, اس کا ذکر کرے, یہ ہے شکر گزاری, جو عملی شکر گزاری ہے. عمل صالح سے یہاں پہ مطلب کیا ہے کہ جو میں نے نعمتیں آپ کو دی ہیں ان پہ شکر کرو. یعنی نیک عمل کیسے کریں؟ شکر کے ساتھ, شکر بالجوارح کے ساتھ. میں نے آپ کو بتایا تھا نا شکر قولی بھی ہے اور جوارح سے بھی شکر ہے, فعلی شکر بھی ہے. یعنی جوارح سے شکر کیسے ہوگا پھر؟ کہ انسان اللہ کی باتوں پر چلے, اللہ کے حکموں کو مانے, اس کے منع کیے ہوئے راستے سے رکے. دیکھیں نا آپ کو کوئی کہتا ہے مثلاً, آپ کا نوکر کہتا ہے کہ آپ جی ہم آپ کے بڑے شکر گزار ہیں, آپ نے ہمارے ساتھ بڑی نیکی کی, آپ نے واقعی ان کو بہت کچھ دیا بھی تھا, لیکن ایک دن وہ آپ کے گھر سے چوری کر لیتا ہے. اب آپ کیا کہیں گے کہ یہ شکر گزار ہے؟ آپ آگے سے کیا کہیں گے؟ یہ بڑا ہی ناشکر ہے, میں نے اس کے ساتھ اتنا کیا, اس نے میرے گھر میں چوری کر لی. لیکن وہ تو آپ کو ہر وقت تھینک یو کہتا, آپ کیسے کہہ سکتے ہیں وہ ناشکر ہے؟ آپ کہیں گے ٹھیک ہے منہ سے تو کہتا ہے, منہ سے کہنے کو کیا کرنا ہے جب وہ اسے میرے گھر میں ہی چوری کر لی. تو اسی ایگزامپل سے یہ سمجھیں کہ ہم منہ سے کتنا مرضی کہتے ہیں الحمدللہ, جی ہم اٹھتے بیٹھتے جی ہمارے تو منہ پہ ہر وقت الحمدللہ کا کلمہ رہتا ہے, تو ہم بڑے شکر گزار ہیں. ایسے نہیں شکر گزاری سے, ٹھیک ہے الحمدللہ بھی شکر گزاری, ایسے نہیں کرنا کہ اب الحمدللہ کہنا چھوڑ دینا. الحمدللہ کے ساتھ ساتھ فعلی شکر بھی ادا کرنا ہے. فعلی شکر کیسے ادا کریں گے؟ اللہ کی فرما برداری کر کے, اللہ تعالیٰ کا کہنا مان کے, یہ ہے فعلی شکر. ہم صرف قولی شکر کے اوپر اکتفا نہ کریں, اس کو کافی نہ سمجھیں. پھر آپ تو پھر وہی ہو گئے کہ اوپر اوپر سے کہہ دیا اور اندر سے چوری کرا, یعنی اس کے بعد پھر اللہ کی نافرمانیوں میں لگے, یہ کیسی شکر گزاری. اور دوسری بات یہاں پہ یہ نوٹ کر لیں کہ اللہ تعالیٰ کا فضل اتنا, اللہ تعالیٰ نے فرمایا میں نے اپنا فضل کیا داؤد علیہ السلام پہ, اس پہ فرمایا وَعْمَلُوا صَالِحًا, عمل کرو صالح. اس کا مطلب جس کے اوپر جتنا اللہ کا فضل ہو اس کو اتنا ہی زیادہ صالح عمل کرنا چاہیے, اس کو اتنی زیادہ شکر گزاری کرنی چاہیے, نیکیوں میں دوڑنا چاہیے اس کو. مجھے اور آپ کے اوپر اللہ تعالیٰ کے بہت سارے فضل و کرم ہیں. اللہ تعالیٰ نے ہمیں بہت سو سے زیادہ بہتر چیزیں عطا فرمائی ہیں جو اس کے کئی بندوں کے پاس نہیں ہیں. ان اللہ تعالیٰ کا یہ فضل ہی ہے نا, ہم نہیں ڈیزرو کرتے, ہمارا حق نہیں ہے, لیکن اللہ تعالیٰ نے وہ دی ہیں. آپ چاہے وہ امن و امان لے لیں, چاہے آپ کے پاس گھر میں سردی میں ہیٹ چل رہی ہے, گرمی میں اے سی چل رہا ہے, آپ کا لباس ہے, آپ کا جسم کے اعضاء ہیں, آپ کے پاس کھانے کو فریج میں بہت کچھ پڑا ہوا ہے, آپ کو اللہ نے قرآن کا علم دیا ہے, یہ ساری آپ کے اوپر اللہ کے فضل ہیں. اب اس کے بعد ہمارے لیے بھی کیا حکم ہے؟ وَعْمَلُوا صَالِحًا. ٹھیک ہے, اب اس کے بعد اللہ کا تقاضا ہم سے یہ ہے کہ ہم پھر عمل بھی کر کے دکھائیں نیک عمل, اور نیک عمل میں کیا ہے؟ شکر گزار ہو جائیں. اور شکر گزاری میں نے آپ کو بتا دیا کہ کیا ہے. تو اتنے شکر گزار تھے پھر داؤد علیہ السلام, اتنے شکر گزار تھے کہ جیسے میں نے آپ کو بتایا نا کہ عبادت میں, توحید میں, نیکی میں, آپ یعنی اللہ تعالیٰ کے حکم ماننے میں, ان سب میں شکر گزاری. تو ایسے تھے داؤد علیہ السلام کہ رات کو نہیں ابن اساکر کہتے ہیں کہ یہ نہیں پتا کہ کس وقت, لیکن داؤد علیہ السلام بھیس بدل کے نا نکل جایا کرتے تھے, और अपने अवाम से पूछते थे कि दाऊद कैसा आदमी है। आने जाने वालों से, अपने प्राया से मिलके पूछते थे, तो हर बंदा उनकी तारीफ करता था। किसी से कोई बात ऐसी नहीं सुनते थे कि कुछ कोई इनकी लिए काबिले इसलाह हो। एक दफा अल्लाह ताला ने अपना एक फरिश्ता इंसानी सूरत में नाजिल फरमाया और दाऊद अलैहिस्सलाम की उनसे भी मुलाकात हुई। उन फरिश्ते से जैसे औरों से पूछते थे, उनसे भी सवाल किया। उन्होंने कहा, दाऊद तो बड़ा अच्छा आदमी, लेकिन एक कमी है इसमें, वो ना होती तो मुकम्मल हो जाता। तो बड़े ही शौक से दाऊद अलैहिस्सलाम ने पूछा, वो क्या चीज है ताकि मैं उसकी इसलाह करूं। फरमाया, वो अपना बोझ मुसलमानों के बैतुल माल पे डाले हुए, खुद भी इन्हीं में उसी में से लेता है बैतुल माल से, और अपने घर वालों को भी उसी में से खिलाता है। तो दाऊद अलैहिस्सलाम के दिल में ये बात बैठ गई कि ये बंदा, इसने ठीक बात की। उसी वक्त अल्लाह ताला की तरफ झुक पड़े, गिरी औजारी के साथ दुआएं करने लगे कि अल्लाह मुझे कोई ऐसा काम काज सिखा दे जिससे मेरा पेट भर जाए करे। कितनी प्यारी बात है ना, कि मुझे कोई ऐसा काम सिखा दे। अच्छा, ये हमारे लिए भी है कि जिस वक्त हमें कोई ज़रूरत हो, हम चाहते हो कि हमारे पर हम दूसरों की मोहताजी में ना रहें, तो अल्लाह से मांग सकते हैं, अल्लाह कुछ ऐसी चीज़ सिखा दे जिससे मेरा पेट भर जाएगा। कोई सनत, कोई कारीगरी मुझे बता दे जिससे मैं कम अज़ कम इतना ले लूँ, हासिल कर लूँ कि मुझे और मेरे बाल बच्चों के लिए काफ़ी हो जाए। तो अल्लाह ताला ने फिर इनकी ज़िरें बनानी सिखाई थी और फिर अपनी रहमत से लोहे को इनके लिए नरम कर दिया था। तो इन्होंने फिर ये जिरें बना बना के बेचनी शुरू की और उसकी कीमत जितनी मिलती थी उसके तीन हिस्से कर लेते थे, एक अपने खाने पीने के लिए, एक सदके के लिए, और एक छोड़ ताकि दूसरी यानी जीरा बनाने उसके लिए मटेरियल खरीदने के लिए। अल्लाह हू अकबर। तो ये दाऊद अलैहिस्सलाम थे। और फिर आप देखें कि कैसे इन्होंने एमालु सालेहन की जो बात है इसके ऊपर अमल कैसे किया कि जबूर को इतनी प्यारी आवाज में सुकून के साथ पढ़ा करते थे, और ऐसे थे कि इनकी यानी नमाज की और इनके रोजे की तारीफ आप सल्लल्लाहु अलैहि वसल्लम ने की है, कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि अल्लाह ताला को सबसे ज्यादा पसंद दाऊद अलैहिस्सलाम की नमाज थी। उनकी नमाज कैसी थी, आधी रात को सोते थे, फिर 1/3, फिर बाकी जो आधी रात रह गई ना, उस आधी रात में से 1/3 नाइट को कयाम करते थे, और बाकी जो छठा हिस्सा रह जाता था उसमें फिर से सो जाते थे, यानी फजर से पहले। इस तरह रोजे भी उनके सबसे ज्यादा अल्लाह ताला को महबूब, क्योंकि कैसा रोजा रखते थे, एक दिन रोजा रखते एक दिन छोड़ते, एक दिन रखते एक दिन छोड़ते। और उनकी एक और खूबी ये थी कि दुश्मन से जिहाद के वक्त मुंह नहीं फेरते थे। आपने देखा ना, जब तालूत जालूत की जो जंग हुई थी उसके अंदर किस तरह से इन्होंने फिर आगे बढ़े थे। तो ये बात है कि इनकी जो नेकी थी उसके अंदर इनकी नमाज और इनके रोजे की मिसाल दी गई है। आज के वक्त में भी इस उम्मत के लिए भी उनकी नमाज और रोजा मिसाल है, क्योंकि आप सल्लल्लाहु अलैहि वसल्लम ने खुद ये मिसाल दी, अगर कोई रोजा एक दिन छोड़े एक दिन रखे तो ये अल्लाह को बड़ा महबूब है। इसी तरह रात में इस तरह से तहज्जुद के लिए उठे इन टाइमिंग्स पे, और आपको पता है ना, फर्स्ट हाफ नाइट में जब आप सोते हैं तो वो सबसे ज्यादा आपके लिए मुफीद है, आपके बॉडी के लिए सबसे ज्यादा अच्छी है, कि आपके सेल्स उस टाइम पे यानी सही होते हैं, उनकी रिपेयर होती है उस टाइम पे। वो बेस्ट टाइम है सोने का। जो लोग आधी रात तक जाग के फिर सोते हैं उनकी सेहत पे भी असर होता है इस चीज का। तो अगर हम चाहते हैं कि हम इस तरह से तहज्जुद पढ़ें तो फिर कैसे पढ़ेंगे, कि आपकी अगर रात मसलन 6 घंटे की है तो 3 घंटे पहले सो गए आप, फिर उसके बाद जो बाकी 3 घंटे रह गए उनमें से 2 घंटे आपने कयाम किया और 1 घंटा लास्ट का आप फिर फजर से पहले सो गए। ठीक है, तो इस तरह से आप 3 घंटे पहले सोए और आखिरी 1 घंटा सोए, बीच में के 2 घंटे आपने इबादत की। अल्लाह अकबर। ये दाऊद अलैहिस्सलाम पे इतने यानी बड़े बादशाह होकर, बादशाहत या माल या ये चीजें बुरी नहीं होती, मगर असल बात यह है कि अक्सर लोग इन में पढ़ के और अपने دین کو گنوا بیٹھتے ہیں، غفلت میں پڑ جاتے ہیں، انہی چیزوں میں پڑ کے تکبر کرنے لگتے ہیں اور لوگوں کو ان کے حقوق نہیں دیتے، پھر سرکش ہو جاتے ہیں جیسے فرعون وغیرہ تھے. مگر اللہ تعالیٰ نے یہاں پہ ایسے لوگوں کی بھی مثال دی ہے کہ دیکھو اتنا کچھ ہوتے ہوئے، دیکھیں اگر آپ کے فریج میں کچھ بھی نہیں ہے نا تب روزہ رکھنا آسان ہے، لیکن اگر آپ کا فریج طرح طرح کی مزیدار چیزوں سے بھرا ہوا ہے تب دل بھی نہیں کرتا روزہ رکھنے کا، پھر کہتے ہیں آئے ہائے آج تو یہ چیزیں ہیں آئی نہیں کہیں سے، تو آج یہ کھا لیتے ہیں روزہ کل رکھ لیں گے، آج تو دعوت کا کھانا پڑا ہوا ہے، آج تو یہ ایسے، تو مشکل تب ہوتی ہے. اب سوچیں یہ بادشاہ ہیں، بادشاہ کیا چیز کی ان کے پاس کمی ہوگی، اور پھر بھی ایک دن روزہ رکھتے تھے اور ایک دن افطار کرتے تھے، اور پھر یہ کہ اپنے ہاتھ کی کمائی سے کھاتے تھے حالانکہ بادشاہ تھے. سبحان اللہ. انی بما تعملون بصیر، بے شک جو بھی تم عمل کرتے ہو اس کو دیکھنے والا اللہ تعالیٰ، دیکھنے والا اس کو. ولی سلیمان، اور سلیمان علیہ السلام کے لیے الریح، ریح کو ہوا کو مسخر کر دیا تھا، اللہ نے تابع کر دیا تھا ان کے، غدوہا شہر و رواحہا شہر، اس کا چلنا صبح کے بعد ایک مہینے کی راہ تک اور شام کے بعد اس کا چلنا ایک مہینے کی راہ تک. یعنی مطلب کیا کہ یہ اس زمانے میں جو سواری ایک مہینے میں سفر پورا کرتی تھی وہ یہ ایک صبح میں کر لیتے تھے، اور سواری ایک مہینے کا سفر کرتی تھی اور یہ شام میں وہ پورا سفر کر کے بھی آ جاتے تھے واپس. تو یعنی اتنا ان کے لیے ہوا جو تھی تابع تھی کہ ان کا تخت اٹھا کے لے جاتی تھی، اور یہ تخت پہ بیٹھے ہوتے تھے اور جہاں چاہتے تھے وہاں پہ اتنی سپیڈ میں لے کے جاتی تھی، لیکن تابع ہونے کی وجہ سے نہ ان کو دھکے پڑتے تھے نہ ان کو کوئی تکلیف، ورنہ تیز ہوا بھی چل رہی ہو تو انسان تو خود ہی اڑ جائے ویسے ہی. اب وہ تخت کو لے کے اڑ رہی ہے ہوا تو خود سوچیں جو تخت کے اوپر بیٹھا ہوا ہے تو وہ اس کے لیے بھی کتنا مشکل ہو، لیکن یہ ان کے لیے اللہ تعالیٰ نے ہوا کو ایسا کر دیا تھا کہ ان کے لیے نرم تھی، ملائم تھی، اور اڑا کے جو ہم کبھی کہانیاں سنتے تھے، فیری ٹیل سنتے تھے، یہ واقعی سلیمان علیہ السلام کے ساتھ ہوا ہوا ہے کہ اللہ تعالیٰ نے ان کے لیے اس طرح ہوا کو مسخر کر دیتا. ہم دیکھتے تھے کہانیوں کے اندر قالین اڑا ہے، یہ اڑا ہے، تو دیکھیں ان کے لیے ایسے تو انہوں نے دعا کی تھی، قرآن پاک میں ان کی دعا آتی ہے، انہوں نے مغفرت مانگی اللہ سے اور یہ مانگا تھا کہ اللہ مجھے ایسی بادشاہت عطا فرمانا جو نہ کبھی پہلے کسی کو ملی ہو نہ میرے بعد کبھی کسی کو ملے، اور واقعی کسی کو ایسی مل نہیں سکتی، نہ ان سے پہلے کسی کو ملی تھی نہ بعد میں کبھی ملے گی. وَأَسَلْنَا لَهُ عَيْنَ الْقِطْرِ، اور ان کے لیے اللہ نے بہا دیا تھا چشمہ پگھلے ہوئے تانبے کا، جیسے داؤد علیہ السلام کے لیے لوہا نرم کیا ہوا تھا تو ان کے لیے اللہ تعالیٰ نے تانبا نرم کر دیا تھا. تو کہا جاتا ہے کہ ان کے دور میں یمن میں تانبے کا ایک چشمہ نکل آیا تھا، اور ان کی جو حکومت تھی صرف انسانوں پہ نہیں تھی جنوں پہ بھی تھی، اسی لیے آگے آیا وَمِنَ الْجِنِّ مَنْ يَعْمَلُ بَيْنَ يَدَيْهِ بِإِذْنِهِ، جنوں میں سے جو کام کرتے تھے اس کے آگے اس کے رب کے اذن سے، یعنی جن ان کے آگے آگے ان کی اطاعت میں ان کی خدمت میں لگے رہتے تھے. جن کتنی پاورفل مخلوق ہے، لیکن وہ بھی اللہ تعالیٰ نے ان کے تابع کر دی تھی، ان کو اللہ تعالیٰ نے پرندوں کی بولیاں سکھا دی تھی، بتا دی تھی، اور جانوروں کی بولیاں سکھا دی تھی، یعنی اتنی بڑی حکومت، اتنی بڑی بادشاہت تھی ان کی. لیکن آپ دیکھتے ہیں نا کہ جس وقت یہ، یعنی ہم نے پہلے بھی پڑھا ہوا ہے کہ جب ملکہ سبا کا جب تخت آیا تھا اور پلک جھپکتے میں آ گیا تھا، تو اس وقت وہ کوئی اور ہوتا تو تکبر کرتا، دیکھ لو کہ ہمارے ہم کیسے لے آئے ہیں. اس وقت انہوں نے آگے سے کیا فرمایا تھا، ھذا من فضل ربی، یہ میرے رب کا فضل ہے. تو اس لیے پتہ چلتا ہے کہ یہ بھی کتنے عاجز مزاج تھے، اتنی بڑی حکومت ہوتے ہوئے بھی، اور یہ پہلے انسان ہے سلیمان علیہ السلام کہ جنہوں نے جنوں پہ اس طرح، اللہ کے طرف سے معجزہ تھا کہ انہوں نے اس طرح سے حکومت کی تھی. ویسے تو بتایا جاتا ہے کہ بعض صحابہ کرام کی بھی خدمت میں جن آتے تھے اور انہوں نے ان کی خدمتیں کی ہیں، لیکن وہ انہوں نے ان کو تابع نہیں کیا ہوا تھا کہ ان کو تابع کیا ہوتا، وہ ویسے اپنے جیسے مسلمان جن ہیں ان کے اپنے شوق سے ان کی خدمت آگے کرتے تھے، لیکن سلیمان علیہ السلام کے تو تابع تھے جن، یعنی ان کی فرما برداری کرتے تھے، ان کی خدمت کیا کرتے تھے، ان کے کام کیا کرتے تھے، انہوں نے کوئی وظیفے یا عمل کر کر کے قابو نہیں کیے ہوئے تھے، وہ حرام ہے اس طرح سے کرنا. تو پھر کیا تھا کہ وَمَنْ يَزِغْ مِنْهُمْ عَنْ أَمْرِنَا نُزِغْهُ مِنْ عَذَابِ السَّعِيرِ، جو ان میں سے करता था, सरकशी किसी तरह सरताबी करता था, हुक्म नहीं मानता था, उनमें से हुम की जमीर किस तरफ जा रही, जिन्नों की तरफ, हमारे हुक्म से, तो हम उसको चखाते थे आजाद साइर, भड़कती हुई आग का आजाद। इसका एक माना मुफसरी ने यह किया कि क्यामत के दिन ऐसे जिन्नों को अजाब सईर होगा जो कि हुक्म नहीं मानते थे सुलेमान अलैहिस्सलाम का। लेकिन दूसरा इसका माना यह है कि दुनिया में अगर वो ऐसे नाफरमानी करते थे तो उनको आग में जला दिया जाता था। अब ये एक इसके अंदर बात है कि हमने एक और जगह ये पढ़ा कि चेन्स में भी किया जाता था, इन जिन्नों को चेन भी कर दिया जाता था, उनको सजा में बांध भी दिया जाता था अगर ये बात नहीं मानते थे तो। हल्की सजा के तौर पे उनको बांध दिया जाता था, लेकिन अगर वो इस तरह इनहराफ करते थे, सरताबी करते थे, तो फिर उनको जला भी दिया जाता था आग में अल्लाह की तरफ से, जो हुक्म अदूली करते थे। तो ये उनकी सजा थी, क्योंकि सुलेमान अलैहिस्सलाम के पास जो जिन थे वो अक्सर ज्यादा ना शैतानी शरीर जिन थे, मुसलमान भी होंगे लेकिन अक्सर ज्यादा शैतानी जिन थे। तो यअमलूना लहू मा यशाउ, वो बनाते थे इसके लिए जो वो चाहता था, यानी वो उनके लिए वो सारे काम करते थे, जैसे जैसे सुलेमान अलैहिस्सलाम हुक्म देते थे उस तरह से वो काम किए चले जाते थे। क्या करते थे, मैं महारीब के ऐसी बुलंद इमारतें बनाते थे उनके लिए, यानी मैंने आपको जैसे बताया मेहराब की जमा है महारीब, तो यानी ऐसी इमारतें, बाज ने कहा है कि मस्जिदें यानी इबादत की जगह, बाज ने कहा है महल्लात से कुछ कम दर्जे की इमारतों को कहते हैं महारीब, बाज ने कहा है कि बड़े बड़े घर, इस तरह की यानी बड़ी आलीशान इमारतें, बुलंद इमारतें बनाते थे, जिनको जैसे हाई राइजेस आप कह लें, जिनको उस जमाने में कोई क्रेन वगैरह ये चीज तो नहीं होती थी, उस जमाने ये बड़ी बड़ी इमारतें फिर कैसे बनी, तो वो जिन्नात काम करते थे। वह तमासीर, और तमासीर तस्वीरों को कहते हैं, ये बाज कहते हैं तांबे की तस्वीरें थी, बाज कहते हैं मट्टी और शीशे की थी, बाज मुफसरीन कहते हैं कि ये गैर जानदारों की, नॉन लिविंग थिंग्स, जैसे पहाड़ हैं, बाग हैं, इस तरह की चीजें, इनकी तस्वीरें, आर्ट वर्क हो गया इस तरह का बनाते थे उनके लिए। और बाज कहते हैं नहीं, जानदारों की भी बनाते थे, हो सकता है उनकी शरीयत में ये जायज हो। वाजिफान कल जवाब, और बड़े बड़े यानी तालाबों की तरह के लगन, यानी बड़े बड़े प्याले जैसे आप कहें, इसलिए कि उनके उनकी फौज और उनकी ये लोग बहुत ज्यादा थे सुलेमान अलैहिस्सलाम के, और अल्लाह के रास्ते में भी देते थे, तो इतना खाना पकता था। वह कुदूर रासियात, और देगे गड़ी हुई जमी हुई देगे, ये भी इसी वजह से कि इतने बड़े बड़े बर्तन चाहिए होते थे इतने सारों को सर्व करने के लिए, क्योंकि सारी फौज का खाना एक एक टाइम पे बनता था, तो वो इतनी बड़ी देगे होती थी कि वो कोई उठा के इधर से उधर नहीं रख सकता उसमें। अब खाना तो इंसान तो नहीं पका सकते थे, फिर जिन ही पकाते थे उनके अंदर खाना भी, तो इस तरह से जिन्नात उनके लिए ये खिदमतें बजा लाते थे। अब कितनी यानी जब इतनी बड़ी सल्तनत एक आदमी की हो, इतने लोग उसके नीचे हों, और जो परिंद और जिन्नात और इंसान सब खाने वाले हों, तो फिर कितनी बड़ी बड़ी देगें चाहिए होंगी उनके लिए तैयार करने के लिए खाना। और आज भी आप देखें अगर कहीं वो अजमेर की देग दिखाते हैं तो लोग सीढ़ियों पर चढ़ के उसके अंदर बना रहे होते हैं खाना। और फिर फरमाया एमलू आला दाऊद शुक्रा, और उनसे भी अल्लाह ताला ने क्या फरमाया, एमलू आला दाऊद, ए आले दाऊद अमल करो शुक्र के तरीके पर, यानी उनसे भी अल्लाह ताला ने क्या डिमांड किया, शुक्र अदा करो, यानी अमल यही नहीं सिर्फ कि बस नेकियां करें, शुक्र अदा करो। और कैसे शुक्र, ये जैसे मैंने आपको बताया। आप देखें फिर हमें पता चला है ना कि जब उनको इतनी नेमतें दी तो अल्लाह ताला क्या चाहते हैं जब किसी को नेमत दे, कि वो शुक्र अदा करे। और नाशुक्री कौम का तो आप अगला सबक में जिक्र पढ़ ही लेंगे। तो उन्होंने वाकई फिर शुक्र अदा करके दिखाया, क्योंकि जब इंसान शुक्र अदा करता है ना, अल्लाह ताला उसकी नेमतों में और इजाफा फरमा देता है, अल्लाह ताला और उसकी नेमतों के में बका देता है, उसकी नेमतें बाकी रहती हैं। लेकिन अल्लाह ताला ने फरमाया वकलीलुम मिन इबादी शकूर, बहुत कम मेरे बंदों में से शुक्र गुजार है, मेरे बंदों में से कम लोग हैं जो शुक्र अदा करते हैं। यानी इंसानों में بہت سارے لوگ ہیں جن کو اللہ تعالیٰ نے نعمتیں دی ہیں، لیکن زیادہ تر لوگ نعمتیں پا کے اللہ کو بھول جانے والے ہوتے ہیں، وہ شکر ادا نہیں کرتے. میں نے آپ کو شکر کے معنی بتائے ہیں نا. اور ترمذی میں ہے کہ ابو ہریرہ سے روایت ہے، نبی صلی اللہ علیہ وسلم ممبر پہ چڑھے تو آپ نے اس آیت کی تلاوت کی، پھر فرمایا جس شخص کو تین نعمتیں دی گئیں اس کو آل داؤد کی مثل نعمتیں دی گئیں. ہم نے پوچھا وہ کون سی نعمتیں، آپ نے فرمایا رضا اور غضب کی حالت میں عدل کرنا، فقر اور غنا میں میانہ روی قائم کرنا، اور تنہائی اور مجلس میں اللہ سے ڈرنا. اور پھر اسی طرح ایک روایت آتی ہے کہ داؤد علیہ السلام نے کہا ہے میرے رب میں تیری نعمتوں پر شکر ادا کرنے کی طاقت کس طرح رکھ سکتا ہوں، کیونکہ شکر ادا کرنا بھی ایک نعمت ہے تیری، تو پھر میں کیسے تیری نعمتوں کا شکر ادا کروں. اللہ تعالیٰ نے فرمایا داؤد اب تم نے مجھے پہچان لیا، اب تمہیں پتہ چل گیا کہ نعمت کا شکر کبھی نہیں ادا کر سکتے. یہی شکر ہے کہ انسان یہ جان لے کہ وہ کبھی شکر کر ہی نہیں سکتا، تو جھکا ہی رہے ہمیشہ. اور آپ صلی اللہ علیہ وسلم، آپ کو یہ روایت مسلم کی پتہ ہوگی کہ رات کو اتنا قیام کرتے تھے کہ آپ کے پیر پھٹ جاتے، تو حضرت عائشہ رضی اللہ تعالیٰ عنہ نے فرمایا کہ آپ اتنی مشقت کیوں اٹھا رہے ہیں، حالانکہ اللہ تعالیٰ نے آپ کے اگلے پچھلے گناہ معاف کیے ہیں، اگلے پچھلے سب کام معاف فرما دیے. آپ نے فرمایا کہ میں اللہ کا شکر گزار بندہ نہ بنوں، گناہ تو نہیں. آپ یہ لکھ سکتے کہ جو خلاف اولا سارے کام جو ہے نا جو ہیں وہ سب معاف کیے میں اللہ تعالیٰ نے، آپ سے تو کبھی کوئی گناہ نہیں ہوا. تو آپ نے فرمایا میں اللہ کا شکر گزار نہ بنوں، میں شکر نہ ادا کروں اللہ کا. تو کم لوگ ہوتے ہیں جو شکر ادا کرتے ہیں، اور خاص طور پہ جن کو نعمتیں زیادہ مل جائیں اتنے ہی وہ ناشکرے ہوتے ہیں، زیادہ تر یہ دیکھا گیا. جن کو کم ملتی ہیں وہ پھر بھی شکر ادا کرتے ہیں. تو اس یہ ایک اللہ تعالیٰ کا شکوہ انسان سے کہ وہ فرماتا ہے کہ دیکھو میں نعمتیں دیتا ہوں لیکن کم لوگ شکر ادا کرتے. تو ایک دفعہ حضرت عمر بازار میں چل رہے تھے کہ ایک آدمی کے پاس سے گزرے جو دعا کر رہا تھا اللہ مجھے اپنے قلیل لوگوں میں شامل فرما دے. تو انہوں نے پوچھا کہ یہ تو دعا کیسی دعا ہے کہ تم کہہ رہے ہو قلیل لوگوں میں شامل فرما دے. وہ بولا اللہ کی کتاب سے ہی ہے، اس لیے کہ اللہ نے قرآن میں فرمایا قلیل من عبادی شکور، میرے کم بندے شکر ادا کرتے ہیں، تھوڑے بندے ہوتے ہیں، تو اللہ مجھے تھوڑوں میں شامل کر دے ان تھوڑوں میں. تو حضرت عمر یہ سن کے رو پڑے اور اپنے آپ کو نصیحت کرتے ہوئے بولے اے عمر لوگ تجھ سے بھی زیادہ علم والے ہیں، اے اللہ مجھے بھی اپنے ان چند قلیل لوگوں میں شامل فرما دے. تو ہم بھی دعا کرتے ہیں اللہ ہمیں ان قلیل لوگوں میں شامل فرما دے، اس لیے کہ دیکھیں ہم اکثر جب کوئی کام کرتے ہیں تو ہم یہ دیکھ رہے ہیں کثرت لوگوں کی کیا کر رہی ہے، لوگ میں اکیلی کروں، ساری دنیا تو یہ کر رہی ہے، ہم یہ دیکھتے ہیں ساری دنیا کا کر رہی ہے، کوئی کہے بھی نا آپ کیوں کر رہی ہے، ساری دنیا ہی کرتی ہے. ہم کثرت کے پیچھے چلتے ہیں، حالانکہ اللہ تعالیٰ قرآن میں فرماتے ہیں اکثر الناس لا یعلمون، ٹھیک ہے، اکثر لوگ علم ہی نہیں رکھتے، اکثر الناس لا یشکرون، اکثر لوگ شکر نہیں ادا کر سکتے کرتے، اکثر الناس لا یؤمنون. یہ دیکھیں یہ ساری قرآن سے ہی آئے ہیں، سورہ ہود میں یہ ہے، اکثر لوگ جو ہیں وہ ایمان ہی نہیں لے کر آتے. تو وانا اکثرکم فاسقون، سورہ مائدہ میں اکثر لوگ جو ہے نا فاسق ہیں، تو یعنی شدید نافرمان. اکثر ہم یجہلون، اکثر لوگ جہالت برتتے ہیں. تو کیا ہم پھر اکثر میں شامل ہونا چاہتے ہیں، میجورٹی میں؟ ہمیشہ سے ایسا رہا ہے، یہ کوئی آج سے نہیں، میجورٹی جو تھی وہ جاہل تھی، میجورٹی بے عمل، میجورٹی فاسق رہی ہے، میجورٹی ایسا ہی ہے کہ ناشکری رہی ہے. تو کیا ہم میجورٹی کے پیچھے چلنا چاہتے ہیں، یا ہم چند ایک لوگوں میں شامل ہونا چاہتے ہیں، تھوڑوں میں شامل ہونا چاہتے ہیں؟ نوح علیہ السلام کی سورہ ہود میں آتا ہے کہ ان کے ساتھ بھی ایمان لانے والے تھوڑے لوگ تھے. تو تھوڑے ہمیشہ سورہ واقعہ میں بھی اللہ تعالیٰ نے فرمایا کہ وہ جو سابقون ہوں گے نا وہ بعد والوں میں تھوڑے ہی ہوں گے. تو تھوڑوں میں ہونا ہے کہ زیادہ میں ہونا ہے، اکثریت کے پیچھے چلنا. تو اس چیز کی پرواہ نہ کریں کہ کوئی اور اس راستے پہ چلتا ہے یا نہیں، کوئی اور شکر گزار ہے یا نہیں، کوئی اور یہ کام کرتا ہے، بس تھوڑے کرتے ہیں کوئی، میں تھوڑوں میں شامل ہو جاؤں. فلما قضینا علیہ الموت، جب ہم نے پھر جب ہم نے مقرر کر دیا اس پر موت کو، یعنی ان کی موت کا ٹائم آ گیا، ما دلہم علی موتہ، نہیں خبردار کیا ان کو اس کی موت پر. کن کو؟ جنوں کو، کیونکہ جنوں کی بات پیچھے آ رہی کہ وہ اتنی اتنی خدمتیں کرتے تھے، ایسے کرتے تھے. تو اللہ تعالیٰ فرماتے ہیں کہ جنوں کو پتا نہیں چلا کہ ان کو موت آ گئی، الا دابۃ الارض، مگر زمین کے کیڑے کو، دیمک کو. وہ اس نے کیا کیا، دیمک نے، تاکل من ساتہ، اس نے کھا لیا ان کے عصا کو، यानी ऐसा हुआ था कि जो सुलेमान अलैहिस्सलाम थे उनकी जब वफात का वक्त आया तो उन्होंने यानी उनको जिन्नात को एक काम पे लगाया हुआ था, इमारत कहते हैं हैकले सुलेमानी की तामीर पे, तो वो तामीर कर रहे थे और ये लकड़ी पे आसा पे टेक लगा के खड़े हुए थे। अब इनको मौत आ गई और जिन ये समझते रहे कि ये जिंदा खड़े हुए हमें वॉच कर रहे हैं, तो वो सर झुकाए हुए काम करते रहे करते रहे करते रहे, हत्ता के एक साल गुजर गया। साल गुजरने पे ये हुआ कि वो जो लकड़ी थी उसको दीमक ने खा लिया और वो खोखली हो गई, तो जाहिर है वो उनका वजन नहीं उठा सकी सुलेमान अलैहिस्सलाम का, तो वो गिर पड़े। अब जिन्नों और इंसानों को पता चला कि इनको मौत आ गई है, तो ना इंसानों को पता चला ना जिन्नों को। इससे ये बताना मकसूद है कि गैब का इल्म किसी को नहीं है, उनको यही नहीं पता चला कि ये फौत भी हो चुके हैं और वो काम करते रहे उसमें। फलम्मा खर्रा तबय्यनतिल जिन, जब वो गिर पड़ा तो जान लिया जिन्नों ने। क्या जान लिया? ये तो जान ही लिया कि उनको मौत आई है, मगर क्या जान लिया? अल्लाउ कानू यालमून अलगैबा मा लबिसू फिल आदाबिल मुहीन, अगर होते वो इल्म रखते गैब का तो वो ना ठहरते इस रुस्वा कुन अजाब में। यानी यानी देखे ना, एक मैंने आपको जैसे बताया वो शैतानी किस्म के तो जिन थे, एक जो काम चोर होता है उसके लिए काम क्या होता है? मौत की तरह होता है उसके लिए कि हाय मुझे ना ही काम करना पड़े, तो उनके लिए ये रुस्वा कुन अजाब ही था कि वो काम करते जा रहे हैं, इतनी मुशक्कत है, वो उस इमारत को तामीर कर रहे हैं और वो दिन रात लगे हुए हैं कि जी हमें खड़े हुए यहां से वॉच कर रहे हैं। तो जैसे नहीं है, एक बॉस अगर सामने हो तो वर्कर फिर एफिशिएंसी से काम करता है कि बॉस देख रहा है और बॉस अभी तक बैठे में और अभी मैं घर नहीं जा सकता क्योंकि जब तक बॉस नहीं जाएंगे। तो इसी तरह वो जब ये देख रहे थे कि सुलेमान अलैहिस्सलाम अपनी जगह पे खड़े में, तो वो तंदे ही से काम किए चले जा रहे थे, तो जब वो गिरे तो उनको पता चला ये तो फौत भी हो गए। उन्होंने कहा अगर हमें गैब का इल्म होता तो फिर हम इस तरह से इस अजाब, जिल्लत वाले अजाब में ना, ये आखरत के अजाब की नहीं बात हो रही, मतलब ये जो काम हम कर रहे हैं तो हम इसमें ना मुबतला रहते हैं जिल्लत वाले अजाब में। इससे ये पता चला साफ वाजी है कि जिन्नात को गैब का इल्म नहीं होता। ये कुरान में आयत इस चीज की दलील है, जबकि बहुत से लोग ये सोचते हैं कि जिन्नात को गैब का इल्म है और वो गैब की बातें बता सकते हैं। और इसी तरह इंसानों को भी गैब का इल्म नहीं होता। आप सल्लल्लाहु अलैहि वसल्लम तक को गैब का इल्म नहीं था, आप सल्लल्लाहु अलैहि वसल्लम को वही इल्म था जो वही के जरिए आपको बता दिया जाता था। गैब का इल्म होता है कि जो बगैर किसी यानी जरिए के खुद ब खुद किसी को इल्म हो जाना और हर बात का इल्म हो जाना, ये होता है गैब का इल्म। और इसकी बहुत सारी मिसालें हैं। हजरत आयशा रजी अल्लाह तआला अन्हा पर तुहमत लगने का वाक्य आप सल्लल्लाहु अलैहि वसल्लम को नहीं मालूम था, सूरह नूर में हम पढ़ चुके हैं ये बात। इसी तरह और भी बहुत सारी आप सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी में वाकयात हुए जिनसे ये वाजे होता है कि आपको गैब का इल्म नहीं था। इसी तरह जिन्नात को भी गैब का इल्म नहीं है, तो फिर ऐसे लोगों के पीछे ना अपना वक्त, ना अपना माल, ना अपना ईमान जाया करना चाहिए कि कभी कोई पीरों के, कभी फलानों के, कभी बाबों के जा जाके उनसे गैब की बातें पूछे और ये सोचें कि इनके पास जिन्नात हैं और हमें गैब की बातें पता चल जाएंगी। अल्लाह ताला इससे अपनी पनाह में रखे और अल्लाह ताला हमारा ईमान और अपना हमारा अकीदा दुरुस्त रखे मरते दम तक। सुभानक अल्लाहुम्मा वबिहम्दिका नशहदु अन ला इलाहा इल्ला अंता नस्तगफिरुका व नतूबु इलैक। तिलावत सुने।
अऊजु बिललाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम। الحمد لله الذي له ما في السماوات وما في الأرض وله الحمد في الآخرة وهو الحكيم الخبير. يعلم ما يلج في الأرض وما يخرج منها وما ينزل من السماء وما يعرج فيها وهو الرحيم الغفور. وقال الذين كفروا لا تأتين الساعة قل بلى وربي لتأتينكم عالم الغيب لا يعزب عنه مثقال ذرة في السماوات ولا في الأرض ولا أصغر من ذلك ولا أكبر إلا في كتاب مبين ليجزي الذين آمنوا وعملوا الصالحات أولئك لهم مغفرة ورزق كريم والذين سعوا في آياتنا معاجزين أولئك لهم عذاب من رجز أليم ويرى الذين أوتوا العلم الذي أنزل إليك من ربك هو الحق ويهدي إلى صراط العزيز الحميد وقال الذين كفروا هل ندلكم على رجل ينبئكم إذا مزقتم كل ممزق إنكم لفي خلق جديد أفترى على الله كذبا أم به جنة بل الذين لا يؤمنون بالآخرة في العذاب والضلال البعيد أفلم يروا إلى ما بين أيديهم وما خلفهم من السماء والأرض إن نشأ نخسف بهم الأرض أو نسقط عليهم كسفا من السماء إن في ذلك لآية لكل عبد منيب ولقد آتينا داود منا فضلا يا جبال أوبي معه والطير وألنا له الحديد أن اعمل سابغات وقدر في السرد واعملوا صالحا إني بما تعملون بصير ولسليمان الريح غدوها شهر ورواحها شهر وأسلنا له عين القطر ومن الجن من يعمل بين يديه بإذن ربه ومن يزغ منهم عن أمرنا نذقه من عذاب السعير يعملون له ما يشاء من محاريب وتماثيل وجفان كالجواب وقدور الراسيات اعملوا آل داود شكرا وقليل من عبادي الشكور فلما قضينا عليه الموت ما دلهم على موته إلا دابة الأرض تأكل من سأته فلما خر تبينت الجن أن لو كانوا يعلمون الغيب ما لبثوا في العذاب المهين